ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار قال الله تبارك وتعالى ورفعنا لك ذكرك وقال جل وعلا وما ارسلناك الا رحمه للعالمين میرے دینی بھائیوں اور قابل احترام ماں اور بہنوں, اللہ رب العالمین نے ہر دور میں انسانیت کی ہدایت کے لیے ایسے لوگوں کو چنا, ایسے لوگوں کا انتخاب کیا جو ساری انسانیت میں اس دور کے اعتبار سے بہتر تھے. ایسے لوگوں کو اللہ تعالیٰ نے نبی اور رسول بنایا, اپنی طرف سے ان کو ہدایت کا علم دیا اور انسانوں کی ہدایت کے لیے, رہبری کے لیے ان کو چن لیا, ان کا انتخاب کر لیا. اللہ کی طرف سے جتنے نبی اور رسول آئے یہ اپنے معاشرے کے بہترین افراد ہوا کرتے تھے. اللہ تعالیٰ ایسے کو منتخب کرتا ہے جو اس ذمہ داری کے نبھانے کے لیے واقعی مناسب اور موزوں ہو. چونکہ اللہ کا پیغام پہنچانا, اس کے لیے ایمان, یقین, علم کے اخذ کرنے کی صلاحیت, علم کے دینے کی, سمجھانے کی صلاحیت, اور اسی طرح سے اس علم کے پہنچانے میں, اس کی تبلیغ میں, اس دین کے نفاذ میں, اس کی اشاعت میں, اس کے پھیلانے میں سماج کے اندر مخالفت کا سامنا بھی کرنا پڑے گا. اس اعتبار سے یقین اور توکل اور بہادری, ان تمام اوصاف سے متصف افراد کو اللہ رب العالمین نبوت اور رسالت کے لیے چنتا تھا. لہذا ایک نبی عام انسانوں کے مقابلے میں بہت ہی اعلیٰ کردار کا مالک ہوتا ہے. ایسا نہیں کہ کوئی انسان نیک بن جائے اور نیکی کرتے 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 نبوت کا مقام پا لے, ایسا نہیں ہوتا ہے. بلکہ نبوت اللہ کی طرف سے اللہ کا انتخاب ہوتا ہے. ایک آدمی بہت ساری عبادتیں کر کے نیک بن کے ولی تو بن سکتا ہے, وہ نبی نہیں بن سکتا ہے. کیونکہ ولایت قصبی ہوتی ہے اور نبوت وہبی ہوتی ہے. کیا مطلب ہے؟ ولایت قصبی ہوتی ہے. ایک آدمی ولایت کے حاصل کرنے کے لیے کوشش کر سکتا ہے اور پھر جا کے اس کو ولایت مل جاتی ہے, وہ ولی بن جاتا ہے. نیکیاں کرتے کرتے اللہ کی عبادت میں بڑھتے بڑھتے اتنا بڑھ جاتا ہے کہ اللہ اس کو اپنا ولی, اس کو اپنا دوست بنا لیتا ہے, اس کو اپنا مقرب بناتا ہے. لیکن نبوت کا معاملہ ایسا نہیں ہے. نبوت کا معاملہ یہ ہے کہ کوئی کتنا بھی مجاہدہ کر لے, کتنی بھی عبادتیں کر لے, وہ نبوت نہیں پا سکتا ہے. نبوت اور رسالت اللہ کا انتخاب ہوتا ہے. ایسا کبھی نہیں ہوگا کہ کوئی نبوت کے لیے کوشش کر رہا ہے کہ مجھ کو نبی بننا ہے اس لیے میں اتنی عبادت کر رہا ہوں. نبوت کوئی آدمی حاصل کرنے کے لیے کوشش نہیں کر سکتا ہے. نبوت اللہ کا انتخاب ہوتا ہے. اللہ جس کو چاہتا ہے نبی بناتا ہے, جس کو چاہتا ہے رسول بناتا ہے, وہ اس کا انتخاب ہوتا ہے. اسی لیے آپ دیکھیں گے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے خواب و خیال میں بھی نہیں تھا کہ میں نبی بننے والا ہوں. جبریل آئے جب غار میں, غار کے اندر بیٹھے ہوئے تھے آپ, اور آ کے کہا, دبوچا, کہا پڑھو, اقرا. آپ نے کہا ما انا بقارئ, میں پڑھا لکھا نہیں ہوں. پھر بھینچا, پھر کہا پڑھ اقرا, پھر آپ نے وہی جملہ کہا, پھر بھینچا اس طرح سے دبوچا, اور اس کے بعد میں پھر پوری آیات اقرا بسم ربک الذی خلق. آپ وہاں سے جب لوٹے اپنے گھر پر تو کہا اے خدیجہ مجھے اپنی جان کا ڈر ہے, معلوم ہی نہیں نبی بننے والے, آپ کو نہیں معلوم تھا میں نبی ہوں, یہ اللہ کا انتخاب ہے کہ کوئی تمنا لیے ہوئے نبوت کی نبی بننا چاہ رہا ہے اور کرتے 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 نبوت مل رہی ہے, ایسا نہیں ہوتا ہے, اللہ جس کو چاہتا ہے چنتا ہے. موسیٰ علیہ السلام جا رہے ہیں بیوی کو لے کر, راستے میں کہنے ٹھہرو ذرا میں آگ لے کے آتا ہوں, آگ دکھائی دے رہی ہے, لیکن آگ لینے کے لیے گئے اور اللہ نے ان کو نبوت دے دی, رسالت دے دی. آگ لینے گئے اور اللہ نے آگ سے بچانے والا بنا کر بھیجا. سوچیے وہ گئے اپنے پرسنل کام سے, فیملی میٹر, سردیاں ہیں, رہبری چاہیے, اس کے لیے آگ چاہیے, ضرورت ہے آگ, اپنے ذاتی کام سے گئے ہیں, کبھی سوچا نہیں میں نبی بنوں گا, اور پلے ہیں فرعون کے گھر میں, وہاں سے بھاگ کے نکلے ہیں, بات بات میں ایک کو بچانے میں دوسرے کو مار ڈالا, اب وہاں سے فرعون پکڑے گا سزا دے گا, وہاں سے ڈر کے نکلے ہیں بھاگ گئے ہیں, جا کے مدین میں بسے, وہاں نکاح ہوا, نکاح لے کر کے بیوی کو لے کر آ رہے ہیں سفر میں, اور آگ کی ضرورت ہے, پرسنل کام سے جا رہے ہیں, لیکن اللہ تعالی نے اچانک ان کو نبوت دے دی. فخلع علیک انک بالوادی المقدس طوا, جوتیاں اتار دو, آپ ایک مقدس وادی طوا میں ہو. اور اللہ نے آگے پوری اپنی وحی بیان کی, سورۃ طہٰ اگر کوئی پڑھ لے اس میں تفصیل اس کو مل سکتی ہے, اور بھی سورتوں میں ہے. تو اللہ تعالی کی طرف سے انتخاب ہوتا ہے, اللہ جس کو چاہتا ہے چنتا ہے, اور اللہ کا انتخاب کبھی غلط نہیں ہوتا ہے, اللہ کا انتخاب کبھی ادنا نہیں ہوتا ہے, وہ اعلیٰ ہوتا ہے, کیونکہ خود اللہ سب بحسم ربک الاعلیٰ, پاکی بیان کر اس اللہ کی پاکی, تمام عیوب اور نقائص, کمیوں, کوتاہیوں, برائیوں, سارے عیبوں سے پاک اگر کوئی ہے, سب بحسم ربک الاعلیٰ, میرے رب کا نام ساری برائیوں سے, کمیوں سے, عیوب سے پاک ہے, وہ بڑا اعلیٰ ہے, الاعلیٰ. سجدے میں اس طرح کی ہم کیا کہتے ہیں, سبحان ربی الاعلیٰ, پاک ہے میرا رب سارے عیبوں سے, اور سارے عیبوں سے پاک ہونے کے بعد وہ سب سے اعلیٰ ہے, عیوب سے پاک ہے اور خوبیاں بھی اس میں ہیں, لیکن خوبیاں کیسی ہیں, الاعلیٰ, سب سے اونچی. تو جو سب سے اونچا ہے اس کا چناؤ بھی تو سب سے اونچا ہوگا, اس کا انتخاب بھی سب سے اعلیٰ ہوگا. اللہ رب العالمین نے ہر زمانے میں نبی بھیجے, اور ہوتے 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 ایک دور ایسا آیا کہ اب اللہ کے ہاں مقدر تھا, اب بس اب یہ آخری, اس کے بعد نہیں, اس کے بعد کوئی نبی نہیں. اللہ تعالی نے اس پورے نبوت اور رسالت کے سلسلے کو ختم کیا ایک ایسی شخصیت سے جو ہر اعتبار سے کامل تھے, اور اس کو سارے نبیوں کا سردار بنا دیا, اور خود اللہ تعالی نے اللہ کے نبی محمد رسول اللہ صلی اللہ علیہ وسلم کی تعریف بیان کی, اور آپ کے اعلی مقام کا تذکرہ کیا. دیکھیے دنیا میں کتنے لوگ آئے اور گئے, کئی بڑے لوگ آئے اور کئی لوگ آئے جن کو لوگوں نے بڑا بنایا لیکن وہ بڑے تھے نہیں. کئی لوگوں کا کیا حال ہے, لوگوں کو کوئی پسند آتا ہے اس کو بہت بڑا بنا دیتے ہیں, پھر ان کے دل کے جیسا کچھ نہیں ہوتا ہے, اس کو بالکل سر سے نیچے زمین پر پٹک دیتے ہیں. یہ چلتا رہتا ہے تاریخ میں, کسی کو بہت عزت دیتے ہیں, بڑی بڑی شخصیتیں ہوتی ہیں, پھر کچھ ایسا ہوتا ہے پورے ذلت کے گڑے میں اس کو ڈال دیتے ہیں. لوگ کب کس کو عزت دیں گے, کب کس کو ذلیل کریں گے, کوئی بول نہیں سکتا ہے, وہ لوگ ہیں. لوگوں کا کسی کو بڑا بولنا اس کو بڑا نہیں بناتا ہے, اور لوگوں کا کسی کو چھوٹا بولنا اس کو چھوٹا نہیں بناتا ہے, لیکن واقعی بڑا ऊंचा आला। वाकई आला कौन है? जिसको रब्बुल आलमीन सबसे बेहतर कहे, वहां से फैसला आता है। क्यों? अला यालमु मन खलक, क्या वही नहीं जानेगा जिसने पैदा किया है? कौन क्या है जो दिलों के भेदों को जानता है, इंसान के अंजाम को जानता है, इंसान के दिल को जानता है, उसके मुस्तकबल को जानता है, फ्यूचर को जानता है कि आज वो अगरचे अच्छा दिखाई दे रहा है, कल जाके बुरा मरने वाला है, उसको मालूम है। आज वो बुरा दिखाई दे रहा है, कल जाके तौबा करने वाला है, उसको फ्यूचर मालूम है। तो किसी के बारे में अच्छा और बुरा फैसला करने का वाकई हक अगर किसी को है, जिसका फैसला दलील बन सकता है, तो वो अल्लाह है, क्योंकि वो कयामत के दिन का मालिक भी है, वो इंसानों के अंजाम का बदला देने वाला है, उनके आमाल का बदला देने वाला है, इंसानों का अंजाम तय करने वाला है। उस अल्लाह ने अगर किसी की तारीफ की तो वाकई वो तारीफ के लायक है, और अगर वो अल्लाह किसी को बुरा बता दे तो सब मिलके भी अगर उसकी तारीफ करें तो अच्छा होने वाला है, अच्छा नहीं होने वाला है। लिहाजा मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में अल्लाह ने क्या फरमाया? अल्लाह ताला ने फरमाया वरफअना लक ज़िक्रक। ज़िक्र के माना होते हैं मेंशन, तज़किरा। ज़िक्र के कई माना अरबी जबान में होते हैं, याद करना, याद आना, याद दिलाना वगैरह वगैरह, बहुत सारे माना होते हैं उसके। नसीहत, याद दहानी, ये सारी चीजें जिक्र के माना में होती है। याद करना, मेमोराइज करना वगैरह सब चीजों के लिए आता है। जिक्र के माना यहां पर है तज़किरा, मेंशन, किसी के बारे में कोई बात। वरफअना लक ज़िक्रक, ए नबी, यहां पर बात अल्लाह कर किससे रहा है? यह खिताब किससे है? यह खिताब उससे है जिस पर अल्लाह ने इस किताब को नाजिल किया है। वरफअना लक ज़िक्रक, ए नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आपके लिए, यहां पर लका है, लका का मतलब आपके लिए, आपके शर्फ के लिए, आपकी खुशी के लिए, आपके दिल की तसल्ली के लिए, आपकी खातिर। वरफअना लक ज़िक्रक, ए नबी, हमने आपके लिए आपके तज़किरे को बहुत ऊंचा किया है। न सिर्फ ये कि आप हमारे यहां इज्जत और एहतराम के लायक हो, न सिर्फ ये कि हमारे यहां आपका मकाम ऊंचा है, आपका दुनिया में भी हमने नाम ऊंचा किया है, आपने आपका तज़किरा हमने ऊंचा कर दिया है। रफा का मतलब होता है ऊंचा करना, इसीलिए उर्दू में बोलते हैं कि फुलां को रिफ़अत व मंजिलत मिली। रिफ़अत के माना होते हैं ऊंचा होना। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का तज़किरा अल्लाह ने हर एतबार से ऊंचा किया, दिलों में एहतराम के एतबार से, जबानों के तारीफ के एतबार से, और आवाज के भी एतबार से। आप बताइए, इस हर एतबार से आपका तज़किरा ऊंचा होना किसी और शख्सियत को नसीब नहीं हुआ। आज भी, आज भी कोई और शख्सियत नहीं है इन हैसियतों से जिसका तज़किरा ऊंचा हुआ हो। इसके बारे में क़तादा जो ताबई हैं कहते हैं रफ़अ अल्लाहु ज़िक्रहु फिद दुनिया वल आखिरा, अल्लाह ताला ने मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जिक्र को, आपके बोल को, आपकी बात को, आपके तज़किरे को ऊंचा कर दिया है दुनिया में भी और आखिरत में भी। कैसे? कहते हैं फलैस खतीबुन वला मुतशहिदुन वला साहिबु सलातिन इल्ला युनादी बिहा। कहते हैं कि जो भी आदमी खुतबा देता है मस्जिद में, बयान करने वाला, या जो भी आदमी तशाहुद पढ़ता है या शहादतैन का इकरार करता है इस्लाम में दाखिल होते वक्त, या वला साहिब साहिब सलातिन, या वो आदमी जो नमाज पढ़ रहा है, या कहते हैं ये सारे लोग जो हैं, कहते हैं इल्ला युनादी बिहा, वह आदमी इसी की पुकार लगाता है। एक आदमी इस्लाम में दाखिल होता है तो क्या कहता है, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदन रसूलुल्लाह, अल्लाह का नाम भी है और रसूल का नाम भी है। और एक आदमी हक की बात बयान कर रहा है उस वक्त भी क्या करता है, खुतबा शुरू में होता है, आपने बयान सुने होंगे उलमा के, उसमें जब भी मस्जिद में खुतबा होता है, निकाह में खुतबा होता है या दीनी मजालिस में कोई बयान होता है, उस वक्त में भी बोलने वाला अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मद रसूलुल्लाह, उस वक्त में भी खुतबा देता है, अल्लाह की बात और रसूल की बात दोनों का नाम लेता है, अल्लाह का भी नाम और रसूल का भी नाम। कोई आदमी नमाज पढ़ रहा है, नमाज पढ़ते वक्त भी अत्तहियात पढ़ रहा है, क्या बोलता है, उसकी जबान से अल्फाज क्या निकलते हैं, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूल, अल्लाह का नाम लिया तो रसूल का भी ले रहा है। और उस नमाज के लिए पुकारना है, बुलाना है लोगों को, दुनिया में किसी और के नाम की ऐसी निदा दिन में 5 बार लगती है, और अल्लाह के नाम के साथ मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का नाम जिस तरह से दुनिया में बयान किया जाता है, इतने सारे मुल्क, इतने सारे इलाके, इतने सारे मुल्क, दुनिया के इतने बड़े बड़े कॉन्टिनेंट्स, अफ्रीका, अमेरिका, ऑस्ट्रेलिया और क्या कुछ नहीं, अरब, अरब में तो है ही है, दुनिया के इतने सारे इलाके, इतने सारे उसमें रियासतें, इतने सारे शहर, गांव, देहात, और फिर कहीं पे दिन है तो कहीं रात है, कहीं पे फजर का वक्त हो रहा है, कहीं पर जोहर का, कहीं पर आसर का, कहीं पर मगरिब का, और दुनिया भर में औकात कोई 4 मिनट का फर्क, 5 मिनट का फर्क, 10 मिनट का फर्क, 1 घंटे का फर्क, हर जगह नमाज का वक्त होता चला जा रहा है। एक इलाके से वक्त गया तो दूसरे इलाके में आ रहा है, हर इलाके के बाद दूसरे का सूरज डूब रहा है, इसका डूबा, फिर उसका, फिर उसका, दुनिया भर में एक एक मिनट, 4-4 मिनट, 5-5 मिनट के ऊपर दुनिया भर में नमाज के लिए अजान हो रही है, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मद रसूलुल्लाह, अल्लाह के तौहीद की गवाही के साथ कि वो इबादत के लायक है, उसके सिवा कोई माबूद नहीं, अल्लाह की तौहीद के ऐलान के साथ मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रिसालत का भी ऐलान हो रहा है। किसी और का नाम एक दिन में दुनिया के इतने इलाकों में इतना चिल्ला के, और आज आप गौर करें, एक तो माइक है जो खुद चिल्लाता है, दूसरा मुआजिन भी चिल्ला रहा है कि पूरी बस्ती में आवाज जा रही, दिन में 5 बार, और मस्जिद एक हो तो बात हो, यहां की अजान खत्म हुई 8 बजे तो वहां शुरू हुई 8:15, और दुनिया का आप सोचें, अगर एक वक्त में जितने भी पुकारने वाले हैं, बात कर रहे हो तो छोड़ दीजिए, जो नमाज पढ़ रहा है उसको छोड़ दो, आप उसकी छुट्टी कर दो, सिर्फ वो लोग जो दुनिया में पुकार रहे हैं, उन सारी आवाजों को जमा कर दिया जाए एक वक्त में, दुनिया में जो पुकार हो रही है या दिन भर में जो पुकार हो रही है, वो कौन सा नाम है जो पुकारने वाला पूरी ताकत के साथ, कि आवाज जोर से आना चाहिए तो कान में भी उंगली डाल के चिल्ला रहा है, कौन सा नाम है। आज उस शख्सियत को दुनिया से तशरीफ ले जाकर 1400 से ज्यादा साल हो गए, 15वीं सदी चल रही है, लेकिन आज तक वो नाम पूरी ताकत के साथ पुकारने वाले इतने हैं कि जिनकी गिनती मुश्किल है। क्या ये इस आयत की अमली तफसीर नहीं है, वरफअना लक ज़िक्रक, ए नबी हमने आपके नाम को, आपके तस्करे को ऊंचा कर दिया। और ये किस जमाने में, ये सूरत कैसी है, अलम नशरह लक सदरक ववदअना अनक विज़्रक, ये कौन से दौर में बोली जा रही है, ये उस दौर में आयत नाजिल हो रही है जिसमें अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को लोग सता रहे हैं, आपको झूठा कह रहे हैं, आपकी बात तस्लीम नहीं कर रहे हैं, आपके सर पे मिट्टी डाल रहे हैं, आपको पत्थर मार रहे हैं, आपके साथियों को सता रहे हैं, उस दौर में बात कही जा रही है। अंदाज सेगा जिसको कहते हैं पास्ट टेंस का है, वरफअना लक ज़िक्रक, ऊंचा कर दिया हमने। अरबी जबान का कायदा है कि बाज़ औकात एक चीज जब बिल्कुल पक्की हो तो उसको पास्ट टेंस में कह दिया जाता है, जैसे हमारे भी होता है, कोई आदमी का साहब मेरा एक काम है जरा कर दीजिए, हो गया काम तेरा समझ, हो गया, अभी तो शुरू भी नहीं किया, आप यहीं बैठे हैं, हो गया, मैं बोला ना हो गया यानी इतना पक्का है कि हो गया समझ। वरफअना लक कर दिया अपने का नाम हमने ऊंचा। आज आपको लोग बुरा कह रहे हैं, आप पर तनकीद कर रहे हैं, आपको गालियां दे रहे हैं, आप पर इल्जाम लगा रहे हैं, आपको सता रहे हैं और ये कह रहे हैं कि आप ज्यादा नहीं चलेगी दावत, चार मुट्ठी भर तो लोग हैं, कौन मानेगा, रेगिस्तान में है, यहीं पर रह के यहीं पर सड़ करके सब मर जाएंगे ये लोग, नहीं जाएगी इनकी आवाज रेगिस्तान के बाहर। अल्लाह ने कहा नहीं ऐसा नहीं है, वरफअना लक ज़िक्र, हमने इंतजाम कर रखा है, आपका नाम ऊंचा होने वाला है, दुनिया में इतना गलबा आपका हो जाएगा कि दुनिया में शायद ही कोई इलाका ऐसा हो जहां पर आपकी बात न कही जाए, वो भी आज आपको चुपके चुपके बताना पड़ रहा है लोगों के घर पे जाके अलग से मजलिस में। एक दिन आने वाला है कि आपका नाम पूरी ताकत से पुकारने वाला पुकारेगा, कोई उसको रोक नहीं सकेगा। वरफअना लक ज़िक्र, ये सिर्फ दुनिया में है, और आखिरत के एतबार से आप देखें तो आखिरत में कितना बड़ा मकाम अल्लाह ने दे दिया, तो सिर्फ आवाज के एतबार से है, वरना तारीख में आप देखें कितने गैर मुस्लिम हैं जिन्होंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तारीफ बयान की। और खुद अल्लाह जिसकी तारीफ करे, अल्लाह जिसको मकाम दे, उसकी तारीफ कोई करे या ना करे उसको कोई फर्क पड़ता है नहीं पड़ता है। लिहाजा आज की इस गुफ्तगू में, और वक्त भी वैसे बहुत कम हमारे पास है, कुछ बातें अल्लाह के नबी मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम के मकाम, आपकी मंजिलत और अल्लाह के यहां आपके दर्जे के एतबार से इस मुख्तसर से वक्त में मैं सरसरी तौर पर बयान करना मुनासिब समझता हूं। ज्यादा इसमें तशरीह और तफसील की जरूरत नहीं है, उन अहादीस और आयात और उन बातों का सुन लेना भी मैं समझता हूं हमारे इल्म के इजाफे का बहुत बड़ा जरिया है। ये सारी बातें अगर एक साथ आदमी सुन ले तो वाकई उसको मालूम पड़ेगा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का मकाम अल्लाह के नजदीक कितना है। आइए एक एक करके इन बातों को हम देखते हैं। अल्लाह रब्बुल आलमीन ने मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दो एतबार से आपकी तारीफ एक आयत में बयान की। एक, अल्लाह ताला ने, और इस दौर में उस बात की बहुत बड़ी अहमियत है, एक तो यह कि अल्लाह ताला ने बता दिया कि आप लोकल नबी नहीं हो, आप क्या हो, आप आलमी नबी हो, और एक आलम के नबी हैं। वमा अरसलना का इल्ला रहमतल लिल आलमीन, आपको सारे आलमीन के लिए हमने रहमत बनाकर भेजा है। तो आपका भेजा जाना सिर्फ अरब के लिए नहीं है, आपका भेजा जाना सिर्फ आज से 1400 साल पहले का मामला नहीं है, एक इलाकाई मसला नहीं है, बल्कि आपको हमने किसके लिए भेजा है, सारे आलमीन के लिए। दो, हमने आपको सारे आलमीन के लिए क्या बनाकर भेजा है, रहमत। क्योंकि तारीख अगर आप उठा के देखें तो आपको मिलेगा कि इस्लाम के दोस्त भी गुजरे हैं, हमदर्द, और मुसलमानों के लिए सरदर्द भी गुजरे हैं। बहुत सारे लोगों ने इस्लाम के बारे में बहुत सारी गलत बातें अपनी जाती अगराज की वजह से कही, और तारीख में हमेशा ऐसा होता आया है और आज भी हो रहा है कि मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तस्वीर को बिगाड़ने की कोशिश की गई है, आपको एक खूंखार और एक बुरा इंसान साबित करने के लिए, अपने अपने फायदे के लिए लोगों ने अपनी अपनी जबान और कलम को इस्तेमाल किया है। अल्लाह ताला ने इस आयत में बता दिया, ऐ नबी, हमने आपको सारे आलमीन के लिए क्या बनाकर भेजा है, रहमत बनाकर भेजा, मुसीबत बनाकर नहीं, जहमत बनाकर नहीं, अजाब बनाकर नहीं, बल्कि आप क्या हो, सारे आलमीन के लिए रहमत बनाकर भेजे गए हो। अल्लाह ने यह मकाम किसी और को दिया, ये मकाम किसी और को नहीं दिया। कोई नबी है किसी इलाके के लिए, कोई अपने कबीले के लिए, कोई एक मुल्क के लिए, एक दौर के लिए, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का कोई दौर, आपकी कोई हद नहीं है, आप आने के बाद कभी आपकी नबूवत का मामला मनसूख नहीं होने वाला है। कितनी अजीब बात है, कितनी बड़ी बात है। एक नबी आता था, उसकी शरीयत होती थी, अगला नबी आता था, अब बस, अब नई शरीयत, नबी सल्लल्लाहु अलैहि वसल्लम की शरीयत अब खत्म होने वाली नहीं, कयामत तक के लिए। तो अल्लाह ताला ने सारे आलमीन के लिए आपको रहमत बनाकर भेजा। सूरह अल अंबिया में अल्लाह ने बात कही है, आयत नंबर 107 में खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि फुद्दिलतु अलल अंबिया इबिसित, یا فضل تو بھی انبیاء بصدق، مجھ کو نبیوں پر چھ چیزوں میں فضیلت دی گئی ہے، دوسرے نبیوں پر چھ چیزوں میں مجھ کو فضیلت دی گئی ہے، زیادہ مجھ کو ملا ہے، کیا ہے وہ؟ نمبر ایک، اعطیت جوامع الکلم، مجھ کو جوامع الکلم کی صفت دی گئی ہے، ایک تو خود مجھے قرآن دیا گیا جس میں بہت کم الفاظ میں بہت بڑی بات دی جاتی ہے جو قیامت تک کے لیے کام آئیں گے، دوسرے اس قرآن کا ایسا فہم دیا گیا اور اس فہم کو بتانے کی ایسی صلاحیت دی گئی کہ میں بہت واضح اور کم الفاظ میں پوری بات بیان کر سکتا ہوں، آپ کو کم الفاظ میں بہت کچھ بولنے کی صلاحیت دی گئی جس کو ہم حدیث کہتے ہیں، اور آپ دیکھیے کہ جتنے بھی لوگ دنیا سے چلے گئے ان میں سے صرف حدیث کا وہ مقام ہے کہ آج بھی حدیث اپنی اصل شکل میں محفوظ ہے، کسی اور کی بات کا اتنا تحقیق کرنے کا اہتمام آج تک نہیں ہوا، سند راوی اور فلاں اور فلاں اور پورا چیک کر کے ہاں یہ صحیح روایت ہے، یہ صحیح حدیث ہے، یہ آتھینٹک ہے، یہ ان آتھینٹک ہے، آج تک کسی اور کی باتوں کے بارے میں اتنی تحقیق اور کھوج نہیں کی گئی، اتنے سفر نہیں کیے گئے، اتنی مجاہدہ، اتنے علوم اس کے لیے نہیں بنائے گئے اس کے چیک کرنے کے لیے۔ اعطیت جوامع الکلم، مجھ کو جامع کلمات کہنے کی صفت دی گئی ہے، یہ ہوئی پہلی بات۔ دو، ونصرت بالرعب، اور مجھ کو رعب سے میری مدد کی گئی ہے، مجھ کو ہیبت دی گئی ہے، میرا پاور صرف تلوار کا نہیں ہے بلکہ پریزنس اور نام اور تذکرہ اور خیال، اس کے ذریعے سے میرا دبدبہ ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کی شخصیت اتنی اعلیٰ تھی کہ اچھا اچھا آدمی دور سے تو بہت بڑی بڑی باتیں کرتا تھا، لیکن جب بات کرنے کا موقع آتا اور سامنے آ کے بیٹھتا اس کا بھی سانس پھولنے لگتا۔ اچھے اچھے آپ کی سادگی، آپ کے رعب سے گھبرا جاتے تھے، آپ ظالم نہیں تھے، آپ سادہ انسان تھے، لیکن کوئی آدمی آپ کے پاس آ کے بیٹھتا تھا گھبرا جاتا۔ ایک آدمی آیا اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس آ کے بیٹھا تو اس کا سانس پھولنے لگتا ہے، سانس پھول رہا ہے اس کا، گھبرا گیا ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کہا گھبرانے کی ضرورت نہیں ہے، میں ایک ایسی عورت کا بیٹا ہوں جو روٹی کے ٹکڑے کر کے اس کو بھگو کے کھاتی تھی، میں لست بھی ملک، میں کوئی بادشاہ نہیں، میں کوئی بادشاہ نہیں ہوں۔ بادشاہ کے سامنے آدمی آتا ہے گھبراتا ہے، ذرا سا اس کی شان میں گستاخی ہوئی تو گردن قلم کر دی جائے گی، بادشاہوں کا ایسا ہوتا ہے، کب خوش ہوں گے کب نہ خوش ہوں گے بول نہیں سکتے، اور کس کا غصہ کس پہ نکالیں گے بول نہیں سکتے، کھانسی آئی ادھر اور اس کو دی پھانسی، اس کا کب موڈ چینج ہوگا معلوم نہیں، اس کے پاس پوری طاقت ہے، جو چاہے کر سکتا ہے، الٹیمیٹ ہے، اس کو کوئی روکنے والا نہیں۔ آپ نے کہا لست بھی ملک، میں کوئی بادشاہ نہیں ہوں، گھبرانے کی ضرورت نہیں ہے، میں ایک ایسی عورت کا بیٹا ہوں جو روٹی کے ٹکڑے کر کے اس کو پانی میں بھگو کے کھاتی تھی، میں سادہ انسان ہوں۔ آپ کو لوگوں کو بتانا پڑتا تھا ایسا، لوگوں کا ڈر نکالنا پڑتا تھا، آپ کی شخصیت اتنی اعلیٰ تھی بلکہ دور دور تک لوگ۔ اب دیکھیے آپ نے کہا، ایک آدمی نے پوچھا آپ سے کون بچائے گا تم کو مجھ سے، آپ نے کہا اللہ، وہ ایک لفظ اس کے لیے جیسے کوئی گھوسا مارے کسی کو، اس کے ہاتھ پہ لکڑی مار دے، اس کے ہاتھ سے تلوار گر گئی۔ آپ کی بات کا، آپ کی ذات کا رعب اتنا تھا، تو آپ نے خود فرمایا کہ وہ نصرت بالرعب، یہ اللہ کی مدد تھی آپ کے لیے، مجھ کو رعب کے ذریعے سے مدد دی گئی ہے۔ اور آپ نے فرمایا تین، وہ احلت لی الغنائم، غنیمت میرے لیے حلال کر دی گئی ہے، غنیمت کا مال جو جنگ کے بعد میں حاصل کیا جاتا ہے، دشمن چھوڑ کے بھاگتا ہے، اس مال کا کیا کریں؟ آپ نے فرمایا یہ میرے لیے حلال کیا گیا ہے، یعنی اس کو مسلمان لے سکتے ہیں، پچھلی امتوں میں اس کو جلا دیا جاتا تھا، اللہ کی طرف سے آگ آتی تھی اور اس کو جلا دیتی تھی، کوئی آدمی لے نہیں پاتا تھا، لیکن اس امت کے لیے اس کو حلال کیا گیا ہے۔ وجعلت لی الارض طہورا ومسجدا، اور میرے لیے ساری ساری زمین مسجد اور طہور بنا دی گئی، کہیں بھی نماز پڑھ سکتے ہیں، کوئی خاص جگہ کی ضرورت نہیں ہے، سفر میں ہیں، نماز کا وقت ہو گیا، جنگل میں ہیں، کھیت میں ہیں، بیابان میں ہیں، ریگستان میں ہیں، کہیں بھی نماز کا وقت ہو جائے، یہ ضروری نہیں کہ چلو یہاں مسجد نہیں تو نماز بھی نہیں پڑھ سکتے، اور پھر پانی وضو کے لیے نہیں تو پھر نماز کینسل، نہیں، میرے لیے پوری زمین مسجد بھی بنا دی گئی اور طہور بھی، کہیں بھی نماز پڑھ سکتے ہیں، اور اگر پانی نہیں ہے تو تیمم اس کی مٹی سے کر سکتے ہیں، ہر جگہ دونوں اویلیبل ہیں، جگہ اویلیبل نہیں ہے
कहीं भी अवेलेबल है, मिट्टी हर जगह अवेलेबल है।
मेरे लिए इतनी आसानी कर दी गई, किसी जगह को रिस्ट्रिक्ट नहीं कर दिया गया, यहां नमाज पढ़ना पड़ेगा, नहीं कहीं भी पढ़ो, अल्लाह की इबादत कहीं भी करो। वो अर्दुल्लाह वासिया, अल्लाह की जमीन बड़ी वसी है। फिर वो उर्सिल तु इलल खल्क काफतन, और मुझे सारी मखलूक की तरफ, सब के सब सारी मखलूक की तरफ मुझे रसूल बनाकर भेजा गया है। अरब वाले, चीन वाले, फुला वाले, किसी एक इलाके वाले नहीं, सारी दुनिया के बसने वाले इंसान, गोरे काले नीली आंखों वाले, बारीक आंखों वाले, चीनी जापानी हबशी अरब अजम, सब के लिए। ये नहीं बोल सकते अरब के हमारे नहीं है, नहीं, वो चीन वालों के लिए भी हैं, और वो जापान वालों के लिए भी है, और बर्मा वालों के लिए भी है, इंग्लैंड वालों के लिए भी है, और अफ्रीका वालों के लिए भी है। एक रसूल सारी इंसानियत के लिए, तारीख में कभी ऐसा नहीं हुआ। इसलिए आपने फरमा किसी और नबी को नहीं मिला, आपने फरमा वो उर्सिल तु इलल खल्क काफतन, कि मुझे सारी इंसानियत की तरफ, न सिर्फ सारी इंसानियत बल्कि सारी खल्क की तरफ, क्रिएशन सारी खल्क की तरफ मुझे रसूल बनाकर भेजा गया है। और आपने फरमा वो खुद ही मबीन नबीयून, और मेरे जरिए से नबियों का सिलसिला खत्म कर दिया गया, यानी मैं नबियों की लाइन में, नबियों की जो एक के बाद एक नबी आते गए, इस सिलसिले में मैं आखिरी, मेरे जरिए से नबुवत के लिए मैं खातम हूं और खातिम हूं। खातम कहते हैं सील लगाने को, कंप्लीट होने के बाद सील लगाई जाती है। आप देखिए, आप नोट क्या होता है, उसको 100-100 के 100 जमा किया आपने और क्या कर दिया, उसको सील कर दिया, उस पर 100 उस पर स्टैंप लगाया जाता है। थैली होती है, थैली 100-100 की पहले जमाने में बंद करते थे, 1000 की 10000 की जो भी है उसको गांठ मारते थे, उसमें सील कर देते थे, मोहर उस पर लगा दी जाती, ये परफेक्ट है, ये कंप्लीट है, मेरे जरिए से नबुवत का सिलसिला खत्म, अब परफेक्ट हो गया मामला। इसलिए कि अल्लाह ने क्या फरमाया, अल्योम अकमलतु लकुम दीनकुम, आज मैंने तुम्हारे लिए तुम्हारा दीन कामिल कर दिया। और सिर्फ इल्मी एतबार से कामिल नहीं किया गया, बल्कि इस दीन को महफूज रखने का मामला कयामत तक के लिए कामिल कर दिया गया। पहले नबियों का कैसा होता था, एक नबी आया, उसने बात की, लोगों ने बाद में अपनी तरफ से जेब से निकाल निकाल के मिलाना शुरू किया, उसमें मेरी समझ में ये आता है कि ऐसा, उसकी समझ में आता है ऐसा, नबी की बात उनकी बातों में मिक्स होकर कंफ्यूजन क्रिएट हो जाता था, लोगों को फर्क करना मुमकिन नहीं रहता था, हीरा क्या है और पत्थर क्या है, हक क्या है बातिल क्या है, बातें मिल जाती थी। लेकिन अल्लाह ने खुद जिम्मा लिया आपके दिन की हिफाजत का, इन्ना नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहू लहाफ़िज़ून, इस कुरान को, इस नसीहत की किताब को हमने नाजिल किया और हम इसके मुहाफ़िज़ हैं। अल्लाह ने अपने जिम्मे ले लिया कि अब इसमें कोई चेंज नहीं कर पाएगा। 1400 साल हुए ना, अभी 1000 साल से ज्यादा हो गए, आज तक वही कुरान है। और ईसा अलैहि सलाम की आप इंजील को देखें, उससे सिर्फ 600 साल पुराने हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से, लेकिन आज तक कोई फाइनल टेक्स्ट तक लोग नहीं पहुंच पाए, क्योंकि इतने वर्जन्स हैं कि उनमें से वाकई टेक्स्ट कौन सा है, ग्रीक, हिब्रू, कौन सी लैंग्वेज, लैटिन, क्या क्या करेंगे, वो उस तफसील में मैं जाना भी नहीं चाहता। लोगों ने अपनी तरफ से इंटरप्रिटेशन के नाम पर असल टेक्स्ट के अंदर, असल किताब के अंदर वो कुछ लिख दिया कि असल किताब और इंसान का कलाम इतना मिक्स हो गया कि ब्रैकेट्स गायब हो गए और वो सब मिक्स हो गया अल्लाह के कलाम में इंसान का कलाम। नबी के बारे में ऐसा नहीं, अब खत्म सिलसिला, अब यह आखिरी है। इनकी उम्मत में ऐसे लोग पैदा होंगे जो इसको महफूज रखेंगे, और आज तक कुरान वैसे ही है। अरब में जाओ आप, अफ्रीका में जाओ, इंग्लैंड में जाओ, कहीं भी जाओ आप, जरा कुरान पढ़ के सुना बेटा, चीनी को भी बोलो आप, एक कुरान पढ़ जरा कुरान, वो क्या पढ़ेगा, कोई दूसरा पढ़ेगा, वो आंख बंद करके बगैर देखे बगैर पढ़े वो वही पढ़ेगा। जरा लेके आ बेटा तेरे घर पे से कुरान, कोई दूसरा लेके आएगा वो वही लेके आएगा।
क्या होगा इन लोगों को, पूरी दुनिया में सबके पास एक कुरान,
हाँ ये कुरान है, अब नबी के आने की जरूरत नहीं है,
क्योंकि अल्लाह ने सेफ रखा है। क्यों जरूरत पड़ती थी,
उसका सारा इल्म बर्बाद हो जाता था,
अब नहीं,
अब ये बिल्कुल आबाद है, अब घर घर में कुरान है, इतने हुफाज कुरान के। और कुरान तो कुरान, हदीसें याद रख रहे हैं, उसकी सनद याद रख रहे हैं कि किसने किससे कहा, किसने किससे कहा, उसने सुना नबी से, वो याद रख रहे हैं। आप बताइए इससे ज्यादा इंफॉर्मेशन की सेफ्टी और सिक्योरिटी क्या हो सकती है, अब जरूरत नहीं नबी आने की। ईसा अलैहिस्सलाम आएंगे, वो एक काम करने के लिए आएंगे, जो उनको करना है ड्यूटी पे आएंगे, वो इस उम्मत के उम्मती, इस उम्मती के पीछे नमाज पढ़ेंगे, इस नबी के उम्मती के पीछे नमाज पढ़ेंगे, वो अपना एक काम करने के लिए आएंगे, दज्जाल को कत्ल करेंगे और ईमान वालों को लेके जाएंगे, क्योंकि उनकी वफात नहीं हुई तो दुनिया में वापस आना पड़ेगा, वो तो जिंदा ऊपर गए हैं, तो वो वापस आएंगे अपना काम करने के लिए अल्लाह की तरफ से, और काम करके ईमान वालों को जात में लेके जाएंगे पहाड़ पे। वो नए नबी नहीं होंगे और वो नई शरीयत नहीं लाएंगे, वो इसी शरीयत के मुताबिक अमल करेंगे। तो वह खुद ही बबी नबीयून के मेरे जरिए से नबुवत का, नबियों के सिलसिले का खात्मा कर दिया गया है। इस हदीस को इमाम मुस्लिम ने रिवायत किया है। ये फजीलत है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कि आपके बाद किसी और नबी की जरूरत बाकी नहीं, अल्लाह ताला ने आपके दीन को, आपकी तालीमात को ऐसा जमा दे दिया कि एक जमीन के बड़े रकबे में इस्लामी हुकूमत भी कायम कर दी, कयामत तक काबा की हिफाजत करते रहेंगे बराबर। कैसा हो रहा है ऐसा, ये अपने आप होता है ऐसा? जरा सा पॉलिटिकल हालात खराब हुए थे अरब के एक दौर में, उसके बाद फिर पेट्रोल दिया अल्लाह ने, क्यों दिया भाई, फिर से पावर आ गया उनके पास, सारी दुनिया की चक्की उनके हाथ में आ गई, कैसा होता है ऐसा, वही क्यों, क्यों अल्लाह ने बराबर दिया उनको कि ऐसे दौर में जहां वाकई इस्लाम को जरूरत है हिफाजत की, वहां पर पूरी फिर से ताकत दे दी अल्लाह ने। अल्लाह जो चाहता है करता है, अल्लाह जो चाहता है करता है, उसकी हिफाजत करने वाले अल्लाह ने पैदा किए और उनको माल दौलत से अल्लाह ने नवाजा ताकि लो हिफाजत करो और इस दौर में दीन की इशाअत के जो मौके उनको सबको इस्तेमाल करो। इसलिए देखिए चीन में जब रास्ते खुले, रशिया में जब रशिया टूटा, पूरे कुरान कहां से गए, वहां कुरान की जरूरत थी, कहां से गया कुरान, वहां पे सऊदी से गया पूरा, वहां के उलमा ने पूरा वहां जो है वहां से सारी दुनिया में भेजे कुरान को। आज भी जो हाजी जाता बराबर वहां से लेके आता ना, उसे मिसवाक लेके आता वहां से, इतने टन से भर के पानी भी लाता और उसके साथ क्या लाता, एक कुरान, इतना आम किया अल्लाह ने उनको माल दिया, इसी काम के लिए दिया, और किस काम के लिए दिया भाई, खाने के लिए दिया है, इसी काम के। अल्लाह ने असबाब पैदा किए, अल्लाह का गैबी निजाम है जो चलता रहता है, अल्लाह ने कुव्वत दी, इशाअत की ताकत उनको दी, सारी दुनिया में अपनी बात को पहुंचाया जा सकता है, अल्लाह की बात को पहुंचाया जा सकता है। ये अब नए नबी की जरूरत नहीं है, नए नबी की जरूरत नहीं है, वही नबी हमारे लिए कयामत तक के लिए काफी है। 1400 साल से तो हो रहा, जब प्रेस का दौर नहीं था, न कंप्यूटर था, न प्रिंटिंग प्रेस था, कुछ नहीं था, अब तक तो महफूज रहा, अब क्या गैर महफूज होगा, जबकि सारे सिक्योरिटी के जरिए आ गए, पासवर्ड्स भी आ गए, डेटा स्टोरेज आ गया, इंटरनेट आ गया, अब कहां से इल्म जाया हो सकता है, अब इस्लाम को मिटा सकता है कोई, कोई कर सकता, लाओ सब तुम्हारी किताबें लाओ हम जला रहे उसको, ला के सब जला दिए, कहां है, चिप में है, इधर उधर इंटरनेट पे, यहां वहां, वो भी खत्म कर दिए, सारा फ्यूज उड़ा दिए, तो हम बोले कि ठहरो जरा, हमारे यहां भी है, इसका क्या करेंगे, जो सीनों में कुरान है उसका क्या करेंगे, वो खुद ही मबी नबीयून, अब आओ तुम भी पढ़ के सुना और हम भी पढ़ के सुनाते, आ बेटा इधर आ, तुम पढ़ के सुना, अब्बा नहीं पढ़ेंगे बेटा पढ़ेगा, बेटा पढ़ के सुना रहा, दादी अम्मा पढ़ के सुना रही, एक सूरा ये भी सुन, सूरह यासीन मैं याद की हूं बचपन से, सुन ये भी, सब जमा कर रहे हैं, एक एक आदमी दुनिया के करोड़ों मिलियन बिलियन लोग हैं, कैसा आप मिटाओगे कुरान को, कैसा आप खत्म करोगे कुरान को, कितना महफूज कर लिया अल्लाह ने, ये अजीब बात नहीं है, कितनी अजीब बात है, कोई और किताब बताओ आप जिसके इतने हफाज हों, वो खुद ही नबी 1400 साल पहले बोल रही है मेरे जरिए नबियों के सिलसिले का खात्मा कर दिया गया, आप कोई नबी नहीं, जरूरत ही नहीं, और ऐसा बोलने के बाद जरूरत नहीं वाकई साबित हो रहा, कितनी अजीब बात है, कोई बोल सकता था नहीं नहीं वो बात स्टेटमेंट कैंसिल हो गई, जरूरत है अभी, किसी ने हिम्मत की आज तक, نہیں, حالات ایسے کیوں بنتے جا رہے ہیں کہ واقعی وہ بات کنفرم ہوتی جا رہی کہ نہیں واقعی ضرورت نہیں ہے, کیونکہ علم محفوظ ہوتا جا رہا ہے, پہلے نہیں رہتا تھا اب ہو رہا ہے. یہ نبوت کی دلیل ہے, یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے واقعی نبی ہونے کی دلیل ہے, اب ضرورت نہیں ہے. وہ خود ہی مبی النبی یوں, لہذا یہ آپ کی فضائل میں سے چھ باتیں خود آپ نے بیان کی ہیں. اور آگے آئیے, اللہ کے نبی صلی اللہ علیہ وسلم کی فضیلت میں سے آپ کے مقام کو سمجھنے کے لیے یہ بھی یاد رکھنے کی چیز ہے کہ دیکھیے انسانوں میں دو قسم کے لوگ ہوتے ہیں, مومن غیر مومن, ایمان والا کفر کرنے والا, کفر کرنے والا برا, ایمان والا اعلی. ایمان والوں میں پھر کیا ہوتا ہے؟ صالح, پھر اس کے اندر شہید, صدیق, نبی, اس سے اوپر نبی, صالح سے اوپر شہید, شہید سے اوپر صدیق, صدیق سے اوپر نبی, نبی سے اوپر رسول. سارے لوگوں میں نبی اور رسول بہت اعلیٰ ہوتے ہیں جیسے میں نے شروع میں بتایا, اور یہ نبی اور رسول انسانی تاریخ میں آدم علیہ السلام سے لے کر ایک لمبا سلسلہ ہزاروں سال کا, اللہ جانتا ہے کتنا بڑا سلسلہ تھا. یہ ملک مختلف ملکوں میں مختلف زمانوں میں پھیلے ہوئے لوگ ہیں. ہر آدمی, ہر نبی اور ہر رسول اپنے زمانے کا ایک دم ہائی کیلیبر کا انسان, علمی اعتبار سے, کیریکٹر کے اعتبار سے, اللہ کی شریعت لینے دینے کے اعتبار سے, کسی نے کیا معجزات دکھائے, کسی نے کیا عجائبات دکھائے, ہر ایک کے پاس عجیب عجیب چیزیں, بہت کچھ سب جمع ہوئے. اب ان میں کون, اللہ تعالی نے پوری ہسٹری میں ایک بار ایسا کیا, ایسا کبھی ہوا نہیں تھا پوری انسانی تاریخ میں, ایک بار ایسا ہوا سب کی ایک ون گیدرنگ, اور اس میں کون, انسانی تاریخ کے سب سے اعلی لوگ, نبی رسول, وہ بھی کیسی جگہ پہ جمع ہوا ہے, بیت المقدس. بیت المقدس جو نبیوں کا مسکن رہا ہے, نبیوں کی لوکیلٹی رہی, ایک کے بعد ایک, ایک کے بعد ایک وہاں پہ نبی آتے چلے گئے, نبیوں کا علاقہ. یہ کہاں کے, محمد صلی اللہ علیہ وسلم مکہ کے, یہاں سے ٹریول کر کے گئے, اپنا علاقہ نہیں دوسرے کا علاقہ ہے, وہ ان کا علاقہ ہے. موسیٰ علیہ السلام, عیسیٰ علیہ السلام, فلاں فلاں فلاں, اسماعیل علیہ السلام, عیسیٰ, جتنے بھی ہیں, اسماعیل علیہ السلام تو یہاں ہیں, باقی سب کے سب ادھر ہیں. عرب کے علاوہ بیت المقدس کے اطراف ہی ان کی زندگی رہی. عیسیٰ علیہ السلام بھی جو کہ آخر میں آئے محمد صلی اللہ علیہ وسلم سے پہلے, اب ان کے ایریا میں جا رہے ہیں. اب نماز کا وقت اگر ہے کہ چلو نماز پڑھی جائے, اب نماز کا قاعدہ یہ کہ نماز جماعت سے پڑھی جائے گی, سارے نبی اور اس میں امام کسی کو بننا پڑے گا, تو اللہ رب العالمین نے اس وقت میں امامت کا جو مقام دیا وہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کو دیا. یہ خود آپ کی, آپ کا مقام ہے کہ سارے نبیوں کی موجودگی میں امامت کرنے والی شخصیت اگر اس لائق کوئی ہے تو محمد صلی اللہ علیہ وسلم. کیوں, ابراہیم علیہ السلام نہیں اس میں؟ سارے انسانوں کے, نبیوں کے تو کیا, انسانوں کے باپ کون, آدم علیہ السلام جو سب سے پہلے, جن کی انٹری جنت میں ہوئی تھی, جو سب سے پہلے جنت میں گئے, جو تھے جنت میں, جن کا یعنی بیسک نیٹو پلیس جنت تھا جہاں وہ بنائے گئے, رکھے گئے شروع میں. لیکن اور جن کے, جن سارے نبی پیدا کس کو ہوئے, آدم علیہ السلام سے ہی انسانیت کا سلسلہ شروع ہوا, وہ بھی وہاں پہ ہیں, ابراہیم علیہ السلام وہاں پہ, موسیٰ علیہ السلام وہاں پر, جنہوں نے اللہ سے کلام کیا اور اللہ نے ان سے کلام کیا, عیسیٰ علیہ السلام ہیں جنہوں نے مردے کو اللہ کی اذن سے زندہ کیا, بے آنکھ والا اندھا ماں کے پیٹ سے اندھا پیدا ہونے والا اس کو آنکھ دی اللہ کی اذن سے, اللہ کے حکم سے. لیکن وہ بھی وہاں پر ہیں, سب کے سب وہاں پر ہیں. امامت کون کرے گا؟ امامت کرے گا تو محمد رسول اللہ صلی اللہ علیہ وسلم. یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا مقام ہے. آپ خود فرماتے ہیں کہ اتینا الى بیت المقدس, میں اور جبریل بیت المقدس آئے, دوسرا علاقہ ہے, اتنا سفر کر کے آئے, اور فصليت فيه بالنبيين والمرسلين اماما, تو میں نے بیت المقدس میں سارے نبی اور سارے رسولوں کو نماز پڑھائی. ثم اورج بي الى السماء الدنيا, پھر مجھے یہاں سے آسمان پر لے جایا گیا, نچلا آسمان, پہلا آسمان اس پر لے جایا گیا. آپ بیت المقدس پہنچے, وہاں پر جہاں نبیوں کا کھونٹا ایک تھا, جہاں سے جانور باندھے جاتے تھے, نبیوں کے جانور وہاں بنتے تھے, آپ کا بھی جو براق تھی آپ کے پاس جو سواری تھی اس کو باندھا گیا اور آپ نے جا کے نماز پڑھائی, آپ امام بنے, باقی سب مقتدی, باقی سب مقتدی. پیچھے کون کون ہیں؟ ابراہیم علیہ السلام ہیں, اللہ کے خلیل, اللہ کے خلیل ہیں, لیکن وہ بھی کیا ہیں؟ وہ بھی مقتدی ہیں. سارے نبی سارے رسول پیچھے, یہ آگے پڑھاؤ نماز. ان کے رکو پر رکو, ان کے سجدے پر سجدہ, ان کی تکبیر پر تکبیر, ان کے پیچھے چل. افسوس کہ مسلمان نے آج وہ مقام نبی کو زندگی میں دیا کہ نہیں دیا, کہ اپنی زندگی میں امامت کا درجہ, کہ عقیدے میں, عبادات میں, اخلاق میں, حلال و حرام کی تقسیم میں, سیرت و کردار میں, معاشرتی آداب میں, سوچ کے اعتبار سے, عمل کے اعتبار سے, قول کے اعتبار سے, کردار کے اعتبار سے, ہر چیز میں اپنی زندگی میں امامت کا مقام نبی صلی اللہ علیہ وسلم کو دے. آپ نے بتایا صحیح تو صحیح, آپ نے بتایا غلط تو غلط, آپ نے جو جیسا کیا میں وہ کروں گا ویسا کروں گا, کہ آپ کی تابے داری کرنا. اتنے بڑے بڑے نبی آپ کے پیچھے رکو سجدہ کر رہے ہیں, جب آپ نے کیا تو کر رہے ہیں آپ کے پیچھے پیچھے, اور ایک مسلمان نہیں کر سکتا ہے. جو دعویٰ کر رہا ہے, جو دعویٰ کر رہا ہے میرے نبی ہوں, اچھا کتنا اپنا بنایا تم نے, وہ تیرے ہیں تو ان کا ہے کیا؟ ٹھیک ہے تیرے ہیں, کب سے ہوئے میرے ہیں, حق جتانے کے لیے کتنا اپنے اوپر حق دیا نبی کو, تیرے چہرے پر نبی کی سنت, تیرے جسم پر نبی کی سنت, تیرے گھر میں نبی کی سنت, تیری دکان میں نبی کی سنت, کہاں ہے؟ کہیں پہ تو نبی کو حق دیا نہیں داخل ہونے کا, اور کہتا ہے میرے ہیں, اپنوں کو کوئی گھر سے نکالتا ہے تیرے ہیں. اپنی زندگی کے ہر شعبے سے تو نبی کو نکال رہا ہے, نبی کی سنت کو نکال رہا ہے, اور پھر کہتا ہے میرے, تو مذاق کر رہا ہے, سچ بول رہا ہے, جھوٹ بول رہا ہے, کیا بول رہا ہے تو؟ فصلیت بالنبیین والمرسلین اماما, تو میں نے سارے نبیوں کو اور رسولوں کو نماز پڑھائی, ان کی امامت کی, اور وہاں سے آپ آسمان کی طرف گئے. یہ بھی چیز کسی اور کو نہیں ملی. اللہ تعالیٰ فرماتا ہے سبحان الذي اسرى بعبده ليلا من المسجد الحرام الى المسجد الاقصى الذي باركنا حوله لنريه من آياتنا انه هو السميع البصير. پاک ہے وہ ذات, پاک ہے وہ اللہ, سارے عیبوں سے پاک, اس کے لیے کوئی چیز مشکل نہیں. پاک ہے وہ اللہ جو رات و رات اپنے نبی کو لے گیا مسجد حرام سے مسجد اقصا تک, وہ مسجد جس کے اطراف کو ہم نے برکتوں سے بھر دیا ہے. الذی بارکنا حولہ لنریہ من آیاتنا, تاکہ اپنی نشانیوں میں سے بعض نشانیاں اپنے اس بندے کو دکھا رہے ہیں. اللہ نے اپنی طرف سے سواری بھیجی, اپنے فرشتوں میں سے سب سے بڑے فرشتے کو ریسیو کرنے کے لیے بھیجا, لے گیا ان کو, کہاں لاؤ؟ آسمان. پہلے لے جاؤ جتنے بڑے بڑے نبی تھے, پہلے ان کی امامت کراؤ, سب کے سامنے بتاؤ یہ بڑے ہیں, یہ اعلی ہیں, یہ امام ہیں, پھر لے کے آؤ. پہلے زمین پر ان کا مقام بتاؤ, اور پھر زمین پر ہی نہیں آسمان پر بھی ہم بلا رہے ہیں, لے کے آؤ ان کو. ایک آسمان, ایک دو تین, سارے آسمان. اللہ کے نبی صلی اللہ علیہ وسلم کا یہ مقام, اللہ اپنی طرف سے سواری بھیجے لے کے آؤں, اور اپنا سب سے بڑا فرشتہ بھیجے, وہ فرشتہ جس نے سارے نبی اور رسولوں کو اللہ کا پیغام پہنچایا, اس کو پیغام پہنچانے کے لیے نہیں, نبی کو پہنچانے کے لیے بھیجا جا رہا ہے, لاؤں کو لے کے آؤں. آپ کی باری, کام الگ تمہارا, پہلے تم ہمارا پیغام لے کے جاتے تھے سارے نبیوں کے پاس, نہیں اب ایک کام کرو, اب ان کو لے کے آؤ ہمارے پاس. کس کو بھیجا اللہ نے؟ جتنے بڑے کو بھیجا جاتا ہے اتنی زیادہ عزت ہوتی ہے. आप सोचिए, आप किसी को भी बड़े आदमी को बुलाने के लिए अपने बच्चे को भेजें, जा लेके आओ उनको, उसका इज्जत है, लेकिन आप अपने घर के किसी बड़े बुजुर्ग को भेजें लाने के, उनको लेके आइए जाइए, तो सोचेगा इतने बड़े को क्यों भेजा मेरे लाने के लिए। जितने बड़े को भेजा जाता है उतना एहतराम होता है, उतना मकाम ज्यादा जाहिर होता है। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को आसमानों की सैर कराने के लिए अल्लाह ने भेजा किसको? ऐसे फरिश्ते को जो सारे फरिश्तों का सरदार है, जिसकी हैबत आसमान में, जिसके परों का फैलना देखकर खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम घबरा गए थे। इतना अजीम फरिश्ता है, जिसका सर और पांव, पांव जमीन पे तो सर पूरे परों से भर गए आसमान, आसमान दिखाई नहीं दे रहा, इतना बड़ा फरिश्ता। वो फरिश्ता क्या कर रहा है? रिसीव करने जा रहा है इनको, चलिए आपको बुलाया अल्लाह रब्बुल आलमीन, ले जा रहे यहां से वहां, वहां से वहां ले जा रहे उनको। बताइए कितनी बड़ी बात है, क्या मकाम है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का, ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम है। तो ये कुरान करीम की आयत है जिसमें अल्लाह ने बताया, बल्कि आपका मकाम इससे भी वाज़ेह होता है कि आप सोचिए, अब थोड़ी देर पहले हमने देखा कि मस्जिद अक्सा या बैतुल मक़दिस हमेशा से नबियों का क़िबला रहा है। अल्लाह ताला ने उस क़िबले को बदला किसके लिए? सोचिए, हजारों साल से इतने सारे नबियों का क़िबला रहा हो, अल्लाह ने किसके लिए बदला उसको? और अल्लाह ने आयत नाजिल की उसके लिए, क्या फरमाया अल्लाह ने? देखिए वो मंजर अल्लाह बता रहा है, क्या फरमाया अल्लाह? قَدْ نَرَى تَقَلُّبَ وَجْهِكَ فِي السَّمَاءِ, ए नबी हमने आपके चेहरे का बार बार आसमान की तरफ उठना देख लिया। बार बार आप ऊपर देखते, अल्लाह फैसला दे, अल्लाह कुछ तो कर, अल्लाह फैसला कर। क्या क्यों देख रहे आसमान की तरफ? देखिए आसमान की तरफ क्यों? अल्लाह आसमान पर है, अल्लाह ऊपर है, दाएं देख रहे, बाएं देख रहे, कहां देख रहे हैं? फैसला कहां से आता है? आसमान की तरफ से। قَدْ نَرَى تَقَلُّبَ وَجْهِكَ فِي السَّمَاءِ, ए नबी, तकल्लुब कहते हैं पलटने उलटने को, बार बार पलटना, एक बार देख के खत्म नहीं, बार बार देखते हैं अल्लाह, आज तो आ जाए फैसला। क्या फैसला चाहिए? قَدْ نَرَى تَقَلُّبَ وَجْهِكَ فِي السَّمَاءِ, ए नबी हमने आपके चेहरे का बार बार आसमान की तरफ पलटना देख लिया। فَلَنُوَلِّيَنَّكَ قِبْلَةً تَرْضَاهَا, लीजिए फा जो यहां पर आ रहा है वो पिछले से जुड़ा हुआ है, आपका हमने चेहरा पलटना देख, बार बार आप आसमान की तरफ देखते हो फैसले के लिए, हमने देख लिया उसको, लीजिए अब आपके इस देखने के नतीजे में हम ऐसा करते हैं। क्या? فَلَنُوَلِّيَنَّكَ قِبْلَةً تَرْضَاهَا, लीजिए आप जिस क़िबले को चाहते हो, आपकी जिस क़िबले में मर्जी है, लीजिए हम आपके लिए वही क़िबला कर देते हैं। قِبْلَةً تَرْضَاهَا فَلَنُوَلِّيَنَّكَ قِبْلَةً تَرْضَاهَا, बतौर क़िबला हम आपको उसी सिम्त में मोह देते हैं जिसमें आपकी चाहत है। नबी जहां चाह रहा है उसको वहां मोड़ दिया जा रहा है, और बाकी सारे नबी जहां अल्लाह ने बताया वहीं तुमको क़िबला है, लेकिन ये नबी चाह रहे कि वो नहीं, यहां होना चाहिए, मस्जिद हराम होना चाहिए, मस्जिद अक्सा नहीं, मस्जिद हराम होना चाहिए, और बार बार चाह रहे अल्लाह कर दे, अल्लाह फैसला कर दे। देखा हमने, आप बार बार देख रहे हैं ना, हमने देख लिया, और अल्लाह दिलों की बात को जानता है। कह लीजिए आप चाहते हो ना यहां क़िबला हो जाए, हमने कर लिया, लीजिए आपका क़िबला ही चेंज। क़िबला ये मदीना का है, और मदीना जाने से पहले आप क्या कर चुके हैं? उस क़िबले में, उस मस्जिद में जाके इमामत करके आए हैं, अब यहां शिफ्ट हो गया मामला सब, ये आ गए ना, अब ये आ गए हैं, इनका मकाम है, ये बड़े हैं, इनकी चाहत है, अब दीन यहां, यहां दीन का इस्तेहकाम है, अब इन लोगों को बनाया गया है, अब इन लोगों को चुना गया, और ये उनका नबी है। अल्लाह ताला ने यहूद से वो चीज सब छीन ली और सहाबा को दे दी है, ये सारा तो यहां है, वहां क्या है? क़िबला इधर, क़िबला अल्लाह ताला ने चेंज कर दिया। فَلَنُوَلِّيَنَّكَ قِبْلَةً تَرْضَاهَا, और अल्लाह ने फरमाया क़यामत तक के लिए। अब कोई कहे कि हो सकता है आगे और चेंज हो जाए, नहीं, अल्लाह ने फरमाया وَحَيْثُمَا كُنْتُمْ فَوَلُّوا وُجُوهَكُمْ شَطْرَهُ, अब ए ईमान वालों, تم دنیا کے کسی بھی علاقے میں ہو، کہیں بھی تم ہو، جہاں کہیں تم ہو، اپنا چہرہ تم اسی قبلے کی طرف کرنا. چین میں ہے، جاپان میں ہے، انگلینڈ میں ہے، ہندوستان میں ہے، کسی اور سری لنکا میں ہے، کہیں بھی ہے، سمندر میں ہے، کہیں بھی ہے، نماز پڑھے گا اس کو دیکھنا پڑے گا مسجد حرام کی طرف، اس طرف رک کر کے نماز پڑھنی پڑے گی. سارے عالم کے لیے اللہ تعالیٰ نے قبلہ بدل دیا اور قیامت تک کے لیے قبلہ ایک کر دیا، اب بدلنے والا نہیں ہے. یہ کس کے لیے کیا؟ اللہ نے قبلتن ترضاہا، آپ کی رضا، جس قبلے میں ہیں ہم اس کو قبلہ کر لیتے ہیں. لیجئے، آپ دیکھ رہے ہیں نا، لیجئے آپ کے لیے کر لیں. یہ مقام ہے محمد رسول اللہ صلی اللہ علیہ وسلم کا، جس کی رضا کے لیے، جس کی چاہت کے مطابق اللہ تعالیٰ نے عبادت کا، عبادت کی ڈائریکشن ہی بدل دی. آپ بتائیے کیا مقام ہوگا اللہ کے نبی صلی اللہ علیہ وسلم کا اللہ کے پاس، یہ سارے مسلمانوں کے لیے قبلہ بدل دیا جا رہا ہے. اور آگے آئیے، اللہ تعالیٰ نے آپ کو ایسی کتاب دی جو قیامت تک کے لیے باقی رہنے والی ہے، اور آپ کو ایسی کتاب دی جو آپ کا سب سے بڑا معجزہ ہے، اور اس معجزے کو قیامت تک کے لیے باقی رکھا. دوسرے کسی کے ساتھ ایسا نہیں ہوا. پچھلے نبیوں کو آپ دیکھیے، موسیٰ علیہ السلام کا عصا ہے کسی کے پاس گھر پہ رکھ کے آیا کوئی؟ نہیں. موسیٰ علیہ السلام کا عصا کسی کے پاس نہیں ہے. انبیاء کے بعد ان کے معجزات دوسروں کے لیے باقی نہیں رہتے تھے، وہ انہیں کے لیے معجزات ہوتے تھے. موسیٰ علیہ السلام، عیسیٰ علیہ السلام، داؤد علیہ السلام، سلیمان علیہ السلام، یہ جتنے بھی نبی اور رسول گزرے، جس کے بھی معجزات ہوتے تھے وہ ان کی زندگی کے ساتھ، ان کے دور کے ساتھ جڑے ہوتے تھے. بعد میں وہ معجزات باقی نہیں رہتے تھے. ہر آدمی کے ہاتھ میں معجزہ دیا جائے اور وہ کرے؟ نہیں. لیکن محمد صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے ایک ایسا معجزہ دیا جس کی حفاظت کا ذمہ خود لیا. اِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ، اس ذکر کو ہم نے نازل کیا اور ہم ہی اس کے محافظ ہیں، قرآن. اور یہ قرآن کس کس کو دیا؟ جس کو چاہیے لے کے جاؤ. یہ معجزہ ہے، سب سے بڑا معجزہ، سب سے بڑی نشانی، نبی صلی اللہ علیہ وسلم کے نبی ہونے کی دلیل. لو پڑھو، یہ خود اپنے اندر دلیل ہے. اس کو پڑھتے ہی سمجھ میں آئے گا انسان کا کلام نہیں ہے. اور اگر تم کو عربی آتی ہے تو پھر تو تم کو کوئی شک رہنا ہی نہیں چاہیے، کیونکہ ایسا کلام انسان کے بس کی بات نہیں ہے. کچھ لوگوں نے کیا ایسا، کتاب الفرقان، الفرقان بول کے لکھے ایک عربی میں انجیل کا نسخہ، اور وہ بھی اپنی طرف سے کتاب بنائے قرآن کی ٹکر پہ. اس میں اکثر جملے قرآن کے لیے ہوئے ہیں، اکثر جملے قرآن کے لیے ہوئے ہیں، اور قرآن ہی کو کاپی کیا گیا. اپنا لاؤ نہ، قرآن کا کیوں لیتے ہو؟ وہ نہیں لینا چاہیے، تم خود بناؤ ایسا. اور پڑھنے والا اگر اس کو قرآن یاد نہ بھی ہو، دونوں پڑھ کے سناؤ، اپنے آپ بولے گا اس میں مزہ نہیں آ رہا، یہ بہت اچھا لگتا ہے. کیونکہ قرآن کا جو پاور ہے، قرآن کی جو قوت ہے، وہ دوسرے کسی کلام میں نہیں آ سکتی ہے، دوسرے کسی کلام میں نہیں آ سکتی. خود نبی کا کلام اتنا اعلیٰ ہونے کے باوجود، اگر حدیث کوئی پڑھے اور قرآن پڑھے تو آپ دیکھیے سماعت کے اعتبار سے اس کی لذت ایک عجیب لذت ہے، قرآن کی بات ہی الگ ہے. حالانکہ حدیث بھی، چونکہ وہ ایکسپلینیشن ہے، وہ الگ الگ لوگوں کو الگ الگ الفاظ میں آپ نے سمجھایا، ان کی سمجھ کے اعتبار سے سمجھایا، لیکن قرآن، قرآن کا آپ اس کی روانی، اس کے الفاظ، اس کے اختتام کے الفاظ، اور اس کا رب، اس کے معنوی اعتبار سے تو دور کی بات ہے. صرف سماعت کے اعتبار سے آپ دیکھیں، اس کو نہیں سمجھتا ہے. آپ ساری دنیا کے لوگوں کو جمع کیجئے، تو تیری کتاب پڑھ، تو تیری کتاب پڑھ، تو تیرے دل سے لکھی ہوئی بھی پڑھ چلے گا. اور ذرا قرآن پڑھو، کوئی اچھا پڑھنے والا جو واقعی قرآن پڑھنا جانتا ہو وہ پڑھ کے سنائے، سب چپ ہو جائیں گے، بات کرنے والے بھی خاموشی، کیا پڑھ رہا ہے ایسا، یہ کیا ہے ایسا جو دل کے اندر کلام اترتا چلا جا رہا ہے، صرف کان میں نہیں، یہ دل میں جا رہا ہے. یہ کیا ہے پاور، ایسا لگ رہا ہے اوپر سے کچھ اتر رہا ہے، کچھ تو ایسا اس کے اندر ایک میگنیفیکنس ہے. उसके अंदर मैग्निफिसेंस है, एक्सलेंस उसके अंदर है, अजमत उसके अंदर है. क्या है ये? कुरान है. दिस इज कुरान, उसको बोलना पड़ेगा ये कुरान है. अल्लाह ताला ने ये कुरान किसके हाथ में दिया? ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को कुरान दिया गया. लेकिन ये आज हमारे हर एक के घर में है. वो मौजजा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के जितने भी मिरेकल्स जिसको आप कहते हैं, जितने भी आपके मौजजात थे, उन सब में सबसे बड़ा मौजजा जो है, जो कयामत तक बाकी रहने वाला है, वो आपके घर में है और उसका कुछ हिस्सा आपके दिल में भी है. और कितने लोग हैं उनको सिर्फ कुरान सुना गया, क्या है ये? बहुत अच्छा लगता है सुन के. सिर्फ सुन के अच्छा लगता है, अगर समझेगा तो कितना अच्छा लगेगा. तुझको गुमराही से निकालने वाला कलाम है ये, हिदायत की तरफ लाने वाला कलाम है. अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मा मिन अल अंबिया मिन नबी इल्ला कद उतिया मिन अल आयात मा मिथलुहु आमन अलैहिल बशर. पिछले जितने भी नबी हुआ करते थे उनको कुछ ना कुछ अल्लाह की तरफ से निशानियां दी जाती थी, जिनको देखकर लोग उन पर ईमान लाते थे, उनको मौजजात दिए जाते थे जिसकी बुनियाद पर लोग उनको मानते थे. वो इन्नमा कान अल्लज़ी ऊतीतु वहयन औहल्लाहु इलै, लेकिन मुझे जो दिया गया है वो वही है जो अल्लाह ने मेरी तरफ भेजी है. मेरा मौजजा सबसे बड़ा अगर कोई है तो वो अल्लाह का कलाम है, अल्लाह का पैगाम है जो मेरी तरफ भेजा गया है. فَأَرْجُ أَنْ أَكُونَ أَكْثَرَهُمْ تَابِعًا يَوْمَ الْقِيَامَةِ. اور اسی لیے میں امید کرتا ہوں کہ میں سارے نبیوں میں پیروکاروں کے اعتبار سے سب سے زیادہ کثرت والا رہوں گا, میرے فالوور سب سے زیادہ رہیں گے. تو اس حدیث میں, اس کو امام بخاری مسلم دونوں نے روایت کیا ہے, اس سے ایک بات یہ معلوم ہوتی ہے کہ محمد عربی صلی اللہ علیہ وسلم کا سب سے بڑا معجزہ اگر کوئی ہے تو وہ قرآن کریم. قرآن ہے رب العالمین کا فرمان ہے, اور اس کو اللہ تعالی نے قیامت تک کے لیے سب سے بڑا معجزہ رکھا ہے. اس لیے ہم کو ادھر ادھر جانے کی ضرورت نہیں, ہم کو قرآن سے جڑنا چاہیے, قرآن کی بات لوگوں کے سامنے رکھنا چاہیے. اسی لیے اللہ نے قرآن کریم میں کیا فرمایا, وَلَا تُطِعِ الْكَافِرِينَ وَجَاهِدْهُمْ بِهِ جِهَادًا كَبِيرًا. اے نبی, آپ انکار کرنے والوں کی باتوں میں مت آ جانا, ان سے متاثر مت ہونا, ان سے دبنا مت. آپ کی بات نہیں مان رہے, آپ ان سے انفلوئنس مت ہو جیے, آپ ان سے اثر مت لیجیے, بلکہ کیا کیجیے, وجاہدہم بہ جہادا کبیرا, اور آپ ان سے جہاد کیجیے اس قرآن کے ذریعے سے. یعنی آپ ان کے لڑنے پر آپ ان سے لڑیے مت, بلکہ آپ قرآن ان کے سامنے پیش کیجیے. وہ بدتمیزی کر رہے ہیں, وہ مار پیٹ کر رہے ہیں, وہ غلط حرکتیں کر رہے ہیں, آپ کو کرنے کی ضرورت نہیں ہے. آپ کیا کرو, آپ ان کے سامنے قرآن پیش کرو, ان کو ایجوکیٹ کرو, ان کے اندر کی برائی کو قتل کرو. آپ اصل قتل کرنا آدمی کو قتل کرنا ہے نہیں, اس کے اندر جو گندگی ہے, اس کے اندر کا جو شیطان ہے, اس کے اندر کا جو جانور ہے, اس کے اندر کا اندھیرا ہے, آپ اس کو ہٹا دو. اس کے لیے کیا ہے؟ اس کے لیے قرآن ہے. اسی لیے اللہ کیا فرمایا, وَجَاهِدْهُمْ بِهِ جِهَادًا كَبِيرًا, اس قرآن کے ذریعے سے ان سے جہاد کیجئے. آپ کا اصل ہتھیار قرآن ہے, آپ کا اصل ہتھیار کیا ہے؟ قرآن ہے. دیکھیے قرآن کی پہلی آیت بھی کیا نازل ہوئی تھی, اقرا بسم ربک الذی خلق, ایجوکیشن, نالج. اور یہاں بھی اللہ نے کیا فرمایا, آپ کو لڑنے کی ضرورت نہیں, وہ تو مجبوری ہے جہاں پر جنگ کرنی پڑتی ہے. اصل جنگ ہے کہ آتے ہی لڑنا شروع کیا قریش سے, آپ نے جمع کیا لوگوں کو, چلو اپنے کو مارنا, جتنے لوگ نہیں مارتے ان کو نہیں. آپ نے کیا کیا, دعوت دی, ایجوکیٹ کیا, قرآن سمجھایا. جو بھی آدمی آتا تھا آپ کے ساتھ برا سلوک بھی کرتا تھا, آپ اس کو قرآن سمجھاتے تھے, دیکھو یہ پیغام ہے. کتنے لوگ تھے, کیسا کلام ہے یہ, کیسا کلام ہے یہ عجیب کلام ہے. وہ شاعر لوگ تھے, عرب میں شعر بولنا ایسا تھا جیسے ہم بات بھی نہیں کر پاتے ہیں. کسی کو بولیں گے بھائی چار جملے بولو تو پانچ غلطیاں کرتا ہے چار جملے میں, اس کو پروز بھی نہیں آتا ہے, پوئٹری تو بہت دور کی بات ہے. لیکن عربوں کا حال یہ تھا کہ اپنے دل کی بات کہنے کے لیے اگر کھڑے ہو جائیں تو اس وقت آن دا اسپاٹ وہ پچاس پچاس سو سو شعر سنا دیتے تھے. शेर कहने के लिए क्या चाहिए, जबान पर गिरफ्त चाहिए, लैंग्वेज के ऊपर उतना कमांड चाहिए। वो कोई भी वर्ड इधर से उठा के कहीं भी रख सकता है, सेट करके उसको बराबर दे सकता है। उसके पास कॉन्सेप्ट है और उसके पास वर्ड्स हैं। जिसके पास दोनों चीजें ज्यादा हो वो आदमी बहुत अच्छा शायर हो सकता है, याद रखिए इसको। जिसके पास बोलने के लिए बात है और उस बात के लिए अल्फाज है और उसके पास कमांड है उन अल्फाज को इस्तेमाल करने का, शायर हो सकता है। अरब बहुत शेर के एतबार से मशहूर लोग थे, वो दूसरों को अजमी बोलते थे, गूंगे कहीं के। बोलने वाले तो हम हैं जो सिर्फ बात नहीं करते हैं बल्कि बात भी शेर में करना शुरू कर देते हैं। इसको तो बोलते हैं ना वाह वाह, कब बोलता है आदमी जब खाली बात कर रहा है तब बोलता है। जरा आप 10 जुमले बोलने के बाद एक शेर बोले तो पब्लिक के कान खड़े हो जाते हैं, क्योंकि शेर को आदमी बोलता है वाकई ये बात बात है। अरब ऐसे थे, वो बात भी शेर में कर देते थे, उतनी ताकत उनके पास थी। वो शेर वाले लोग जो अपनी जबान पर इतनी कमांड रखते थे, जब कुरान उनके सामने पढ़ा जाता था तो वो बोलते थे ये कैसा कलाम है, ऐसा कलाम हम नहीं ला सकते। उमर रजी अल्लाह तआला को आप देखिए, एक एक अल्फाज, दिमाग रजी अल्लाह तआला को देखिए, कितने सहाबा है, तीन तीन आयतें सुन लेते तो कहां से लाए, कैसा है ये, इंसान का कलाम नहीं हो सकता है। क्योंकि जो लैंग्वेज का एक्सपर्ट होता है वही लैंग्वेज की डिसेंसी और उसकी एक्सेलेंस समझ सकता है। जिसको बात करने आता है वही बात करने वाले को समझ सकता है कि वाकई बात कर रहा है, उसकी गहराई को समझ सकता है, उसके अल्फाज के इंतखाब को समझ सकता है। तो यहां पर आप देखिए, जबान पर जिसका कमांड होता है वाकई वो अंदाजा लगा सकता है कि ये बात बहुत आला है। और आप देखेंगे कि अरबों को, अरब दूसरों को गूंगा बोलते थे, अरबों को गूंगा बनाने वाली किताब कौन सी थी जिसने अरबों को गूंगा बता दिया, तुम लाओ तो सही ऐसा कलाम। कितनी बार चैलेंज किया गया कुरान में, पूरा कुरान लाओ, नहीं नहीं जमता हमको, ठीक है सूरत लाओ, कुछ सूरतें लाओ, नहीं एक सूरत लाओ, कुछ आयतें लेके लाओ, नहीं। तो क्या लाते तुम लोग, क्या करते तुम लोग, शेर बोलते हो, जबान के एक्सपर्ट हो, ऐसा कलाम लाओ। उनको समझ में आया कि वाकई अपने बस की बात नहीं है, उन्होंने सलाम किया नहीं कर सकते हो, ऐसा कलाम हमारे बस की बात नहीं है। हमारे घर में हो, सारा अरब जिससे हार गया वो अपने अपने घर में, हम में से हर एक के घर में है, लेकिन क्या मकाम है उसका घर में। कई बार उसकी धूल झटकनी पड़ती है हमको, ला रे जरा मर रहा पढ़ सुना है आजीर उसको, जल्दी मर रहा नहीं पढ़, दादी जल्दी जाएंगे, दादा जल्दी जाएंगे, जायदाद तो बटी है अपनी, पढ़ यासीन पढ़, मारो उसको, उसको मौत का इंजेक्शन बना के रखा हमने कुरान को। अल्लाह ताला हिदायत अता फरमाए। कितने लोग हैं वेस्ट में, उन्होंने कुरान की सिर्फ ट्रांसलेशन पढ़े और उन मुतासिर हुए कुरान से और इस्लाम के बारे में तहकीक शुरू की और फिर इस्लाम में आए। आप बताइए उनको हिदायत मिलती है, और हमारे यहां पर कई लोग ऐसा कहते हैं कुरान मत समझ के पढ़ना क्या होगा, गुमराह हो जाएंगे। एक आदमी बिला वजू कुफर की हालत में कुरान पढ़ के हिदायत मिल रही, और एक आदमी बावजू होके ईमान की हालत में कुरान पढ़ रहा है गुमराह हो जाएगा, तो ठीक है मत ही पढ़ो, गुमराही की किताब है नऊज बिल्ला। क्या पैगाम हम दे रहे हैं, ये किताब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का सबसे बड़ा मौजजा है, ये हमारा इम्तियाज है। हमारे पास एक ऐसी किताब है जिसको हम कॉन्फिडेंस के साथ बोल सकते हैं हमारे नबी ने ही लाई है, दूसरे किसी के पास वो कॉन्फिडेंस नहीं है, जिसका हर लफ्ज हम कह सकते हैं कि हम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने अपनी जबान मुबारक से पढ़ा है। सोचिए रोंगटे खड़े हो जाते आदमी के, कि जो हम आयात पढ़ते हैं ये वही अल्फाज हैं जो आज से 1500 साल पहले, 1500 साल पहले इंसानियत की सबसे बेहतरीन शख्सियत ने अपनी जबान मुबारक से सुनाए हैं, ये वो अल्फाज हैं। बल्कि उससे आगे बढ़िए, ये वो अल्फाज हैं जो अर्श से आए हैं। कैसा लगता, सोच के जरा ठंडे में जरा बैठ के सोचो आप, ये अर्श से आने वाले अल्फाज हैं रब्बुल आलमीन की तरफ से। अल्लाह ने जिब्रील को बताया, जिब्रील ने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को बताया, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को बताया, और ये चलते चलते आज तक ये अल्फाज आए। ये वही अल्फाज है जो आसमान से आए हैं, जमीनी अल्फाज नहीं है ये। क्या मकाम है इस कलाम का, और जिस नबी के सीने में ये सारा कलाम जमा हुआ उस नबी का क्या मकाम होगा। लो अनज़लना हाज़ल कुरान अला जबल, لَرَأَيْتَهُ خَاشِعًا مُتَصَدِّعًا مِنْ خَشْيَةِ اللَّهِ. اے نبی اگر یہ جو قرآن ہے یہ قرآن ہم اگر کسی پہاڑ پر نازل کرتے تو اے انسان تو دیکھتا کہ اللہ کی خشیت سے اللہ کے ڈر سے وہ پہاڑ اس کلام کے نازل ہونے پر ٹکڑے ٹکڑے پارا پارا ہو گیا, ریزا ریزا ہو گیا. اتنا بھاری کلام ہے, اتنا وزنی کلام ہے, پہاڑ ریزا ریزا دھول بن جاتا ہے. خاش ام متصدع من خشیت اللہ, ڈرتا اور ٹکڑے ٹکڑا پارا پارا ہو جاتا پہاڑ. وہ کلام کس کے دل میں جمع ہوا؟ سب سے پہلے اترا کس کے دل پر؟ محمد صلی اللہ علیہ وسلم. کسی اور کے پہاڑ پہ اترتا تو پہاڑ ٹکڑے ہو جاتا, وہ پہاڑ سے بھاری دل تھا جو محمد صلی اللہ علیہ وسلم کا تھا, جس پر اللہ نے قرآن کو نازل کیا. تھوڑی تکلیف نہیں ہوتی تھی اللہ کے نبی صلی اللہ علیہ وسلم کو. عائشہ فرماتی ہیں میں نے سردیوں میں دیکھا اللہ کے نبی صلی اللہ علیہ وسلم کو, جب آپ پر قرآن کی آیتیں نازل ہوتی تھی تو آپ پسینہ پسینہ ہو جاتے تھے. صحابی کہتے ہیں کہ اٹھنی پر آپ تھے, آپ پر قرآن نازل ہوا اٹھنی بیٹھ گئی. وہ قرآن ہے, وہ سینہ کیسا ہوگا, وہ دل کیسا ہوگا جس پر قرآن اللہ نے اتارا, جو پہاڑ بھی جس کے متحمل نہیں ہے, وہ شخصیت کتنی اعلیٰ ہوگی جس کے سینے میں اللہ نے سب سے پہلے قرآن کو نازل کیا. یہ ہیں محمد الرسول اللہ صلی اللہ علیہ وسلم, اور یہ ہے قرآن جو آج ہمارے پاس اللہ کی نعمت ہے, جس کی ناقدری کی بہترین مثال ہم خود ہیں. اگر کسی کو دیکھنا ہے کہ اللہ کی سب سے بڑی نعمت کی سب سے زیادہ ناقدری دیکھنا ہے, آؤ مسلمانوں کو دیکھو. سب سے بڑی نعمت ہے اسلام کی, اصل اصول ہے اسلام جاننا ہے تو کہاں جائے گا آدمی؟ اخبار پڑھے گا, قرآن اور نبی صلی اللہ علیہ وسلم کا فرمان. کیا سلوک ہم نے قرآن کے ساتھ کیا, کیا حدیث کے ساتھ ہم نے سلوک کیا ہے, ہم خود دیکھیں. یہ نبی صلی اللہ علیہ وسلم ہے, یہ دنیا میں ہے, یہ علم کے اعتبار سے, یہ کردار کے اعتبار سے. اور آگے آتے ہیں قیامت کے دن کیا ہوگا. دنیا میں بھی جب آپ کو امام بنایا گیا, قیامت میں بھی ایسا ہی ہے, وہ بھی ایک بڑا اجتماع ہوگا. یہ نبیوں کا رسولوں کا اجتماع ہے جو بیت المقدس میں ہوا. یہ انسانوں میں سے ایک دم ہائی کیلیبر کے لوگ تھے جو جمع ہوئے, ایک دم ایلیٹ لوگ جس کو کہتے ہیں, سب سے بڑے لوگ, اعلی لوگ. ان کے اجتماع میں امامت کس نے کی؟ محمد صلی اللہ علیہ وسلم. ایک دوسرا اس سے بڑا اجتماع ہونے والا ہے جس میں کوئی چھٹی پہ نہیں جا سکتا ہے. جا سکتا قیامت کے دن؟ میں نہیں آ سکتا, ذرا میں رکتا ہوں. کر سکتا کوئی؟ قبر میں ہے, قبر سے نکلے گا, جلا دیا گیا ہے, اس کی راگ جمع ہوگی, بر آئے گا, کہیں کوئی جا نہیں سکتا ہے. سب کو لایا جائے گا, سب جمع ہوں گے ایک میدان میں. اس سے بڑا گیدرنگ ہسٹری میں کبھی ہوا نہیں اور ہو بھی نہیں سکتا, کیونکہ آج اگر ساری دنیا کو جمع بھی کر دیا جائے تو صرف آج ہوگا, کل کے لوگ کہاں گئے, اور کل آنے والے وہ بھی نہیں ہے ابھی. اور آپ بتائیے کہ اتنے ایجز ایجز ہزاروں سال وہ سارے لوگ, اور لوگ جنات بھی. آئیے آپ بھی آئیے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, دونوں کا محاسبہ ہے نا. وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ, جن اور انسان دونوں کو عبادت کے لیے پیدا کیا, تو جس مقصد سے پیدا کیا گیا پورا کیا کہ نہیں؟ قیامت کے دن پوچھ ہونے والی, سارے انسان سارے جنات, بس سارے فرشتے بھی ہیں, کہ سارے فرشتے بھی اس دن جمع ہوں گے اور ختم نہیں. وَإِذَا الْوُحُوشُ حُشِرَتْ, سارے جانور جمع کیے جا رہے ہیں, سارے جانور جمع کیے جا رہے ہیں. آپ نے خود فرمایا قیامت کے دن اگر کوئی سینگ والی بکری نے بے سینگ بکری کو مارا ہوگا تو اللہ اس کا بھی بدلہ دلائے گا. جانور بھی جمع ہے, انسان, جنات, فرشتے, جانور, سب کے سب جمع. اس دن سب سے بڑا مقام اگر ملے گا, ایسے کوئی جمع ہو سکتا ہے؟ ایسی کوئی گیدرنگ ہی نہیں اس سے بڑا. مالک یوم الدین, بدلے کے دن کا مالک, سب سے بڑا اجتماع قیامت کا دن ہے. اس دن ساری مخلوقات میں سرداری کس کو نصیب ہوگی؟ اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں انا اکثر الانبیاء تبعا یوم القیامہ, اور آپ اس دن فرماتے ہیں کہ انا سید ولد آدم یوم القیامت ولا فقر وبیدی لواء الحمد ولا فقر وما من نبی یوم اذن آدم فمن سواہ الا تحت لوائی. امام احمد اور ترمذی نے اس کو روایت کیا, ابن ماجہ نے, اور یہ روایت صحیح ہے. آپ فرماتے ہیں ایک تو اپنے امتیوں کے اعتبار سے آپ نے بات کہی, اور دوسرے انبیاء کے اعتبار سے, دونوں کو ہم دیکھ لیتے ہیں, پہلے نبیوں کا دیکھ لیتے ہیں. آپ فرماتے ہیں کہ انا سید ولد آدم یوم القیامت ولا فخر, قیامت کے دن سارے نبیوں کا سردار میں رہوں گا اور مجھے اس بات میں کوئی فخر نہیں ہے. میں کیوں بیان کر رہا ہوں؟ انفارمیشن کے لیے, گھمنڈ کے طور پر نہیں. فضیلت کبھی بیان بھی کرنی پڑتی ہے. آپ نہیں بتائیں گے آپ کا مقام تو کیسے معلوم پڑے گا؟ قیامت کا معاملہ کون بتائے گا؟ نبی ہی بتائے گا, تو آپ خود بتائیں. اور اللہ نے بتاؤ, اللہ نے سارے جو بھی علم ہے قیامت کی خبریں بتانا پڑے گا. آپ نے فرمایا دیکھو قیامت کے دن سب کا سردار اگر کوئی ہوگا سارے نبیوں کا تو میں ہوں. کوئی آدمی کہے دیکھیے آپ نے تعریف بیان کرے, نہیں, آپ نے کہا ولا فخر, لیکن مجھ کو اس پہ فخر نہیں ہے. میں بات فخر اور گھمنڈ کے طور پر نہیں بیان کر رہا ہوں, بلکہ لوگوں کو معلوم تو پڑنا چاہیے بھئی اللہ نے کہا سب سے بڑا کون ہے, تو اللہ کو حق ہے بتانے کا, کیونکہ حقیقت ہے وہ. اور اللہ نے اپنے نبی کو بتایا, آپ بھی بتاؤ اپنے بارے میں, یہ ہے قیامت کی خبر. آپ نے بھی بتایا, آپ نے کہا کہ قیامت کے دن سارے نبیوں کا سردار میں رہوں گا, مجھے فخر نہیں اس پر. یہ شکر کی چیز ہے, فخر کی نہیں. اللہ کا احسان ہے تب تو اللہ نے مقام دیا ہے, تو یہ شکر کی چیز ہے, گھمنڈ کی نہیں. وَبِيَدِ لِوَاءُ الْحَمْدِ وَلَا فَخْرَ, اور قیامت کے دن اللہ کی حمد کا جھنڈا میرے ہاتھ میں ہوگا. یہ کیا ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم ہی ہیں کہ سب لوگ جب گھبرا رہے ہوں گے, لوگ آئیں گے اس کے پاس, وقت نہیں ورنہ تفصیل اس کی ہوتی, لوگ آئیں گے نبیوں کے پاس, ذرا سفارش کیجئے ہماری, اللہ سے سفارش کیجئے, حساب شروع ہو, ہمارے لیے کچھ سفارش کیجئے. ہر نبی کہے گا میں نہیں, ان کے پاس جاؤ. وہ کہے گا نہیں, ان کے پاس جاؤ. آدم علیہ السلام, موسیٰ علیہ السلام, ابراہیم علیہ السلام, عیسیٰ علیہ السلام, عیسیٰ علیہ السلام کہیں گے دیکھو ان کے پاس جاؤ, وہ ہیں, ہاں ان کے پاس جاؤ. کون؟ محمد صلی اللہ علیہ وسلم. ایک روایت میں کہ خود عیسیٰ علیہ السلام لے کے آئیں گے ان کو, دیکھو حال ایسا ہو رہا ہے لوگوں کا, جلدی آپ کچھ کیجئے, سارے نبیوں کی طرف سے میں سفارشی بن کے آؤں آپ کے پاس. آپ فرماتے کہ میں جاؤں گا اور میں اللہ کے آگے سجدے میں گر جاؤں گا اور اللہ کی وہ حمد بیان کروں گا کہ آج بھی میرے ذہن میں وہ نہیں کہ میں اس وقت کتنی تعریف اللہ کی کروں گا. لمبا وقت چلا جائے گا, تعریف اللہ کی کرتے رہیں گے, کرتے رہیں گے, کرتے رہیں گے, کرتے رہیں گے سجدے میں. اس کے بعد کہا جائے گا اے محمد, اللہ تعالیٰ فرمائے گا سر اٹھائیے, سر اٹھائیے, آپ کی بات سنی جائے گی, سفارش کیجئے, آپ کی سفارش قبول کی جائے گی. بولیے ابھی کیا بولنا ہے. ایک لمبی مدت تک آپ اللہ کی تعریف بیان کریں گے, اس کے بعد یہ ہوگا. حمد کا جھنڈا کس کے ہاتھ میں ہوگا؟ اللہ کی تعریف اس دن کرنا جس دن سب ڈر رہے ہیں, اور سفارش کا راستہ شروع کرنا, دروازہ کھلوانا, وہ کس کے ہاتھ میں ہے؟ محمد عربی صلی اللہ علیہ وسلم. بیدی لواء الحمد ولا فخر, میرے ہاتھ میں حمد کا جھنڈا ہوگا اور مجھ کو اس پہ کوئی فخر نہیں ہے, میں گھمنڈ کے طور پر نہیں بول رہا ہوں. وما من نبی یومئذ آدم فمن سواہ الا تحت لوائی, قیامت کے دن ہر نبی, کوئی نبی چاہے آدم ہو پہلے یا اور کوئی ہو, کوئی ایک نبی بھی ایسا نہیں ہوگا جو میرے جھنڈے تلے نہ ہو. سب کے سب میرے جھنڈے تلے ہوں گے, میرا جھنڈا اس کے تلے, سب اس کے سبارڈینٹس, اس جھنڈے کے تلے سارے نبی ہوں گے. کس کو مقام ملا؟ یہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کو. قیادت کے واقعی, سیادت کے واقعی حقدار اگر کوئی تھے تو کون تھے؟ محمد رسول اللہ صلی اللہ علیہ وسلم. آج امت کا حال یہ ہے کہ قیادت اور سیادت بلکہ عبادت بھی چھوڑ چکی ہے. ہے کچھ کوئی لائق آدمی ایسا ہے کہ ہاں یہ لوگوں میں کچھ بن سکتا ہے, لیڈرشپ کی کوالٹیز اس میں کہاں ہیں؟ کچھ بھی نہیں ہے. امت وہ ساری چیزیں کھو چکی ہے, اچھے اچھے میں نہیں ہے. جس قوم کو, جس کے نبی کو اللہ نے نبیوں کا سردار بنایا, اس نبی کی امت میں آج کہاں جا رہا کوئی, کدھر جا رہا کوئی, کدھر جا رہا, کیوں؟ نبی کی ماننے کو تیار نہیں, اللہ کی ماننے کو تیار نہیں. جو جی میں آ رہا ہے کبھی شیطان کے پیچھے, کبھی سماج کے پیچھے, کبھی نفس کے پیچھے, کبھی باپ دادا کے پیچھے, کبھی کسی کے پیچھے, کبھی کوئی لڑکیوں کے پیچھے جا رہا ہے. یہ اس امت کا فخر ہے, یہ امتیاز ہے. یہ نوجوان ہے, کالج گیا, کسی لڑکی کے پیچھے جا رہا ہے, پھر داڑھی بھی کاٹ رہا ہے, پھر سب دین بھی چھوڑ رہا ہے اور سب چھوڑ رہا ہے. کس کے پیچھے چل رہا ہے؟ تجھ کو سرداری کے لیے پیدا کیا گیا ہے, تیرا نبی کیسا تھا؟ تجھ کو اللہ رب العالمین نے دنیا میں دوسری قوموں کے لیے رہبر بنا کر بھیجا ہے. کنتم خیر امتی اخرجت للناس, تم بہترین امت تھے, تم بہترین امت ہو, تمہیں لوگوں کے لیے پیدا کیا گیا ہے. تم بتاؤ گے لوگوں کے صحیح کیا ہے, غلط کیا ہے, کہاں جانا ہے, کہاں نہیں جانا ہے. تأمرون بالمعروف وتنهون عن المنکر, تم لوگوں کو بھلائی برائی کی تمیز سکھاتے ہو. آج اس کو سکھانے کی ضرورت پڑ رہی ہے, بلکہ بعض اوقات یہ ہو رہا ہے, ارے وہ زیادہ اچھا ہے, ان کا بہت اچھا ہے, دوسروں کا اچھا ہے, نبی کا نہیں, اپنا تو ہے, وہ بہت زیادہ اچھا ہے. دیکھو ان کا بھی کیسا کیک کٹتا برتھ ڈے کا, اپنے بھی نبی کا کٹنا چاہیے ایسا. ان کا کیسا مناتے کرسمس, اپنا بھی منانا چاہیے اور منائیں گے. ابھی ہم دوسروں کا لے رہے ہیں, ہم نبی کا نہیں لے رہے. سیادت کی صفات زوال پذیر ہیں. آج مسلمان سیادت کی بجائے دوسروں کا سید, دوسروں کا سردار, دوسروں کا رہبر بننے کے بجائے دوسروں کی دم پکڑ کے ان کے پیچھے چل رہا ہے. پھر یہ نہیں دیکھ رہا ہے کہ وہ انسان ہے کہ جانور ہے. اس لیے اللہ کے نبی صلی اللہ علیہ وسلم کیا فرمایا تھا, سوچیے, غور کیجئے اس کے اوپر, لَتَتَّبِعُنَّ سَنَنَ مَنْ كَانَ قَبْلَكُمْ شِبْرًا بِشِبْرٍ وَذِرَاعًا بِذِرَاعٍ حَتَّى لَوْ دَخَلُوا جُحْرَ ضَبٍّ لَسَلَكْتُمُوهُ قُلْنَا الْيَهُودَ وَالنَّصَارَى عَلَى فَمَنْ. تم ضرور بھی ضرور پچھلوں کے طریقے پہ چلو گے, ہاتھ ہاتھ, بالش بالش, ان کو فالو کرو گے, یہاں تک کہ اگر وہ کسی گوہ کے بل میں جا کے گھسے ہیں تو تم بھی وہاں جا کر اس کے گھر میں, اس کے بل میں گھس جاؤ گے. اتنی تنگ جگہ میں ہو گئے تو تم بھی جاؤ گے ان کے پیچھے. کہا کون, یہود و نصارہ؟ کن کی بات کر رہے ہیں اللہ کے نبی آپ, آپ اور کون؟ تم دوسروں کے پیچھے چلو گے, جس کے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ وَلَوْ كَانَ مُوسَى حَيًّا وَأَدْرَكَ نُبُوَّتِي مَا حَلَّ لَهُ إِلَّا أَن يَتَّبِعَنِي, اگر موسیٰ علیہ السلام بھی آج زندہ ہوتے اور میری نبوت پاتے تو ان کے لیے بھی میری اتباع کرنے کے سوا کوئی اور راستہ حلال نہیں ہوتا. جس نبی کا یہ مقام ہے کہ اگر موسیٰ بھی آج آ جاتے تو انہیں بھی مجھ کو فالو کرنا پڑتا, اس نبی کی امت کا حال یہ ہے کہ نبی کو چھوڑ کے دوسری دوسری موسیٰ علیہ السلام کی سرکش قوم کے پیچھے آ چل رہی ہے. موسیٰ علیہ السلام بھی نہیں, جو ڈھنگ سے موسیٰ علیہ السلام کے پیچھے نہیں چلے ان کے پیچھے چل رہا. کتنا حسن انتخاب ہے, کیسی اچھی چوائس اور انتخاب انسان کا, سوچیے کیا چن رہا تھا. اور یہ بات حقیقت ہے کہ انسان کی عقل, انسان کی واقعی عقل اس کے انتخاب سے معلوم پڑتی ہے. چن وہ کیا چنتا تو یہ چننے لائق ہے کہ نہیں معلوم پڑتا. انسان کا اس کا چناؤ, وہ چناؤ کے لائق ہے کہ نہیں معلوم پڑتا. اس کی چوائس سے وہ قابل اختیار ہے یا نہیں, قابل انتخاب ہے یا نہیں معلوم ہوتا ہے. کیونکہ اعلیٰ اعلیٰ کو چنتا ہے اور گھٹیا گھٹیا کو چنتا ہے. جس کا انتخاب گھٹیا وہ خود گھٹیا ذہنیت کی دلیل دے رہا ہے. آج مسلمان کیا چن رہا ہے؟ تو نبی کو چن, جس کو اللہ نے چنا, جس کو نہ صرف عام انسانوں کے مقابلے میں بلکہ باقی نبیوں کے مقابلے میں اللہ نے چنا, تو اس کو کیوں نہیں چن رہا ہے؟ صرف باتوں میں چنتا ہے تو اپنی زندگی میں اس کو مقام دے, اپنی زندگی میں اس کے ذریعے سے اس کی ذات اور اس کی بات, اس کی تعلیمات, اس کے عقیدے سے اپنی زندگی کو منور کر, تب تو نے اس کو چنا. خالی جلوس کے دن چننے سے تو چننے والا ہو گیا, صرف بعض اوقات میں اس کے نام سے سلام پڑھنے سے تو چننے والا ہو گیا. زندگی کے ہر مرحلے میں چن, کھانے پینے میں, اٹھنے بیٹھنے میں, پیشاب پاخانے میں, دین سیکھنے میں, سکھانے میں, عبادت میں، اخلاق میں، حلال و حرام کی تقسیم میں، زندگی کے سارے شعبوں میں اس کو چن، تب معلوم پڑا کہ ہاں واقعی تو نے چنا، تو نے زندگی کے ہر شعبے میں نبی کو چنا، کہیں چھوڑ مت، کہیں چھوڑ مت، کسی شعبے میں مت چھوڑ، ہر شعبے کے لیے تو انتخاب کرے تو نبی کو چن، کیونکہ اللہ رب العالمین نے یہ نہیں کہا کہ یہ نبی زندگی کے فلاں معاملے میں قابل اقتداء ہے، فلاں معاملے میں نہیں، اللہ نے نہیں کہا، اللہ نے کہا لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، تمہارے لیے اس رسول میں بہترین نمونہ ہے، رسول کی کس بات میں بہترین نمونہ ہے، زندگی کے کس مرحلے میں، جوان کے لیے، بوڑھے کے لیے، بچے کے لیے، کس کے لیے، عبادت میں، اخلاق میں، کس معاملے میں، کچھ بیان نہیں کیا اللہ نے، ہے جنرل سٹیٹمنٹ ہے، اس رسول میں بیسٹ ایگزامپل، بیسٹ ماڈل تمہارے لیے، یہ آئیڈیل ہے تمہارے لیے، کس چیز میں آئیڈیل ہے، سب بولنے کی ضرورت ہے کیا، بولنے کی ضرورت ہے، کوئی ایک چیز بھی نہیں جس میں آئیڈیل نہیں ہے، ہر چیز میں تمہارے لیے کیا ہے، ماڈل ہے، اللہ نے بتایا نہیں فلاں چیز میں تمہارے لیے آئیڈیل ہے، ہر چیز میں تمہارے لیے کیا ہے، اسوہ اور نمونہ ہے، یہ ہمارے لیے شرف کی بات ہے کہ اللہ رب العالمین نے ایسا نبی ہم کو عطا کیا، ہم کو موقع دیا اس کا امتی بننے کا، ہم لائق ہیں، ہم لائق ہیں اللہ کے نبی صلی اللہ علیہ وسلم کے امتی ہونے کے، تو اللہ کا احسان ہے، اللہ نے موقع دیا، ٹھیک ہے تو بن اس کا امتی بن، کتنے بڑے بڑے اولیاء پچھلے نبیوں کی امت میں گزرے ہوں گے، اتنے نیک لوگ گزرے ہوں گے، وہ محمد صلی اللہ علیہ وسلم کی امتی نہیں تھے، ہم کو اللہ نے بنایا، خاتم النبیین کا امتی بنایا، قرآن کا حامل بنایا، نبی کریم صلی اللہ علیہ وسلم کی سنتوں کا مبلغ بننے کا موقع دیا، سارے نبیوں کے سردار کا متبع بننے کی توفیق دی، قیامت کے دن جو سب کے سردار ہوں گے اس کا امتی دنیا میں بنایا، اور خاتم النبیین ایسا دین دیا، ایسا نہیں کہ چلو آج عمل کر رہے ہیں کل اچانک دوسرے نبی آ گئے، پہلے جو کرتے تھے چھوڑو اب نیا کچھ کرو، کچھ نہیں، یہی تم کرو، جتنے آئیں گے ان کو یہی کرنا ہے، اس میں چینج نہیں ہوگا، ایسا دین نہیں دیا جس میں چینجز آنے والے ہیں، ایسی شریعت نہیں دی جو منسوخ ہونے والی ہے، ایسے احکام نہیں دیے جو کل بدلنے والے ہیں، ایک بے بدلنے والا دین ہم کو دیا جو کبھی بدلنے والا نہیں، وہی ہے، لیکن ہم کبھی تیتر، کبھی بٹیر، کبھی بال آگے ایسے، کبھی پیچھے ایسے، کبھی یہ کپڑے، کبھی یہاں سے پھاڑ رہا ہے، کبھی گھٹنے پھاڑ رہا ہے، تو کبھی کمر پھاڑ رہا ہے، کس کے پیچھے چل رہا ہے، اس کا رنگ کتنا بدلتا ہے، یہ ہر دن نیا فیشن آتا ہے، ہر دن نئے اصول آتے ہیں، ہر دن نئی باتیں آتی ہیں، ان کے پیچھے چلنے لگ جاتا ہے، ایک ہو، کسی ایک کے پیچھے چلا، اس ایک کے پیچھے جو اس ایک نے بھیجا ہے تو نیک بنے گا، صحیح کہ نہیں، اس ایک اللہ رب العالمین نے سب میں سے صرف ایک کو چنا سب سے بہتر کے طور پر، اگر تو نے اس کو نہیں چنا اپنے گھٹیا ہونے کا تو دلیل دے گا، یہ بادشاہ کا انتخاب ہے، تو اس کو چن عزت ملے گی، تو نے بادشاہ کے چنے ہوئے کو کہا نہیں میں دوسرا، تو اپنی نالائقی کا ثبوت تو دے گا ہی دے گا، لیکن اللہ کے ہاں سزا کا بھی حقدار بنے گا، یعنی تو اللہ کے انتخاب کو بلند بتا رہا ہے، یعنی اللہ نے بھیج کے اس کو صحیح نہیں کیا، کوئی اور ہونا چاہیے تھا جس کو تو نے چنا، اس سے بھی اچھا کچھ تھا، اسی لیے آپ نے فرمایا کہ لو بدا لکم موسیٰ فاتبعتمو وترکتمونی لضللتم عن سواء السبیل، اگر آج موسیٰ علیہ السلام بھی آ جاتے اور مجھے چھوڑ کے تم ان کے پیچھے چلنے لگ جاتے تم ہدایت کے راستے سے بھٹک جاتے، موسیٰ علیہ السلام کے پیچھے چل کے بھی بھٹکتا آدمی، ہاں کب، جب محمد صلی اللہ علیہ وسلم کو چھوڑ کے چلتا ہے، ورنہ موسیٰ علیہ السلام کے پیچھے چلنے والا ہدایت پر ہے، لیکن محمد صلی اللہ علیہ وسلم کے آ جانے کے بعد اب اگر کسی اور کی طرف دیکھتا ہے، اب اگر کسی اور کے طریقے پر چلتا ہے تو اس کو ہدایت یافتہ نہیں کہا جائے گا، اب آ گئے ہیں یہ، ان کی شریعت آ گئی، ان کا دین آ گیا، ان کا قرآن آ گیا، ان کا فرمان آ گیا، اب اس کے بعد نہیں، لہذا ہمارے لیے یہ جہاں ایک شرف کی چیز ہے کہ ہم محمد رسول اللہ صلی اللہ علیہ وسلم کی امتی ہیں، وہیں ہمارے لیے ایک بہت ہی ذمہ داری کی چیز ہے جس کو زندگی میں بہت سنجیدگی کے ساتھ سوچنے کا مقام ہے. یہ نہیں کہ ہم خوشی منانے چلو بہت اچھا ہوا ہم امتی ہیں محمد صلی اللہ علیہ وسلم کے اور کچھ مٹھائی تقسیم کر کے ہم کچھ کر رہے ہیں. نہیں, یہ خوشی منانے کا موقع اپنی جگہ خوشی کی چیز ہے, لیکن ایک بہت سنجیدہ بات ہے کہ اللہ نے جب اتنی بڑی اپرچونٹی ہم کو دیا ہے تو اتنا بڑا موقع اللہ نے جب ہم کو دیا ہے تو اس کا پورا پورا فائدہ اٹھانا چاہیے. اپنے آپ کو قیمتی بنانے کے لیے اللہ کی پسند کو اپنی پسند بنانا پڑے گا. اللہ رب العالمین ہم کو اس بات کی سمجھ عطا فرمائے اور یہاں وہاں لومڑی کی طرح دیکھنے کی بجائے سیدھا صراط مستقیم پر محمد صلی اللہ علیہ وسلم کے طریقے پر چلنے کی توفیق ہم کو عطا فرمائے. یہ قوم ایسی, وہ قوم ایسی, اس کا طریقہ ایسا, اس کے رواج ایسے, کہیں دیکھنے کی ضرورت نہیں میرے بھائیو. ہم کو صرف اللہ کے نبی صلی اللہ علیہ وسلم کو دیکھ کے چلنا ہے. ہماری نجات, ہماری عزت, ہمارا شرف, ہمارا کمال اور ہماری سعادت اسی میں چھپی ہوئی ہے. اگر ایسا ہم کرتے ہیں تو ہم کامیاب ہیں, ورنہ جیسے ہی نبی صلی اللہ علیہ وسلم کی سنتوں سے آپ کے راستے سے آدمی ہٹ جاتا ہے ویسے ہی اس کی ناکامی اور ذلت شروع ہو جاتی ہے, اس کی ذلت شروع ہو جاتی ہے. اللہ رب العالمین ہم کو غور و فکر کرنے کی, اپنی اصلاح کرنے کی, محمد رسول اللہ صلی اللہ علیہ وسلم کے مقام کو پہچاننے کی اور اس کا حق ادا کرنے کی توفیق عطا فرمائے. اقول قولی ھذا واستغفر اللہ لی ولکم.